हुन्छ, सबैजनालाई यीशु ख्रिस्टको नाममा जय मसीह। अनि म तपाईँहरू सम्पूर्णलाई आजको वचनमा स्वागत गर्न चाहन्छु। ढिला नगरिकन आजको वचनतर्फ हामी प्रवेश गर्नेछौँ। अनि आज चाहिँ हामी एउटा विषयलाई हेर्न जाँदैछौँ, अनि त्यो विषय चाहिँ न्यायको दिन भन्ने हो। अब न्यायको दिन भन्ने बित्तिकै अब यो न्याय चाहिँ कहिले हुन्छ भन्ने कुरामा चाहिँ दुईवटा धारणा अवधारणा रहेको हामी पाउँदछौँ है। यो चाहिँ मानिसहरू बिच सबैभन्दा पहिलो अवधारणा चाहिँ के हो त भन्दाखेरि चाहिँ न्यायको दिन चाहिँ कहिले हुँदछ त भन्दाखेरि है यीशु ख्रिस्टको चाहिँ दोस्रो आगमन हुँदछ हो। यीशु ख्रिस्ट कसरी आउनुहुन्छ है? उहाँ चाहिँ स्वर्गदूतहरूको सँग उहाँ आउनुहुन्छ, त्यस पश्चात सबै मानिसहरूले उहाँलाई देख्नेछन् हो। अनि के हुनेछ त भन्दाखेरि चिहानहरू चाहिँ यसरी खोलिने छ, चिहानहरू खोलिनेछ र चिहानमा भएका मानिसहरू चाहिँ के हुनेछन् त भन्दाखेरि त्यो चिहानबाट चाहिँ बौरेर उठ्नेछन्। तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ भिडियोमा पनि यसरी बिस्तारै बिस्तारै सबैजनाको चाहिँ के हुनेछ, उठ्नेछन् पहिला है। यो भिडियो अनुसार म तपाईँहरूलाई बताउँदै जानेछु, यसरी उठ्नेछन्। यहाँ हेर्नुहोस् यसरी। यस्तो हुनेछ है। अनि त्यस पश्चात चाहिँ के हुनेछ त भन्दाखेरि एउटा सिंहासन चाहिँ हुनेछ हो। सिंहासनमा चाहिँ को बस्नुहुनेछ? यीशु ख्रिस्ट बस्नुहुनेछ। अनि त्यहाँ चाहिँ पुस्तक र पुस्तकहरू चाहिँ खोलिनेछ हो, जीवनको पुस्तक र अन्य पुस्तकहरू खोलिनेछ। अनि त्यस पश्चात चाहिँ अब के हुनेछ त भन्दाखेरि त्यहाँ चाहिँ न्याय सुरु हुनेछ। अनि त्यो न्यायमा चाहिँ के हुनेछ त सारा मानिसहरू, सबै मानिसहरू जति बौरी उठेका छन् सबै मानिसहरूलाई चाहिँ यसरी है लाइनमा राखिनेछ। अनि लाइनमा राखेर चाहिँ उनीहरूलाई चाहिँ अब त्यो जीवनको पुस्तकमा चाहिँ के लेखेछ उनीहरूको विषयमा, त्यो विषयमा जे लेखेका छन् अनि त्यही विषय अनुसार चाहिँ उनीहरूको चाहिँ न्याय गरिनेछ हो। है खराब काम गर्नेहरूलाई चाहिँ यसरी नरकुण्डमा हालिनेछ हो। अनि त्यसपछि यसरी चाहिँ उनीहरू चाहिँ के हुनेछन्, तडपिनेछन् त्यहाँनिर है। उनीहरूलाई चाहिँ आगोले पोल्नेछ, तर पनि उनीहरू कहिले मर्ने छैन होइन, एकदमै उनीहरूलाई चाहिँ नरकमा चाहिँ यातना दिइनेछ भनेर यस्ता यस्ता कुराहरू भन्ने गरिन्छ। यो चाहिँ कसको त भन्दाखेरि जसहरूले चाहिँ जो व्यक्तिहरूले चाहिँ नराम्रा कामहरू गरेका छन् हो। अब हेर्नुहोस् है, अब राम्रा काम गर्नेहरू लाई चाहिँ के हुनेछ त भन्दा जसको चाहिँ उनीहरूको चाहिँ जीवनको पुस्तकमा चाहिँ उनीहरूको चाहिँ नाम भेटिएका छन् होइन, उनीहरूलाई चाहिँ के हुनेछन् त? अब उनीहरूलाई चाहिँ स्वर्गदूत, सेतो पोसाक लगाएको स्वर्गदूतहरू आउनेछन् होइन। अनि त्यस पश्चात के हुनेछ त भन्दा उनीहरूलाई चाहिँ स्वर्गदूतले चाहिँ कहाँ लानेछन् त भन्दाखेरि स्वर्गमा उठाएर लानेछन् होइन सर, यहाँनिर यसरी स्वर्गमा उठाएर लानेछन्। अनि त्यहाँनिर चाहिँ अब के हुनेछ त स्वर्गमा भन्दाखेरि स्वर्गमा चाहिँ सुनको सडक छ हो। अनि त्यहाँ चाहिँ परमेश्वरको सिंहासन अगाडि उनीहरू बस्नेछन् र सदा सर्वदा अनन्त अनन्त अनन्तको लागि चाहिँ उनीहरूले के गर्नेछ त भन्दा परमेश्वरको आराधना गर्नेछ, महिमा गर्नेछ हो। अनि त्यति मात्र नभएर त्यहाँ चाहिँ सुनको सडक त हो, तर त्यहाँ धेरै घरहरू पनि हुनेछ, सुनको घरहरू हो। त्यो घरहरूमा चाहिँ उनीहरू बस्नेछन् हो। अनि त्यहाँ त्यति मात्र होइन, त्यहाँ चाहिँ जीवनको फल हो रुख, त्यसपछि जीवनको पानी, यी सबै कुराहरू पनि त्यहाँनिर हुनेछन् भनेर चाहिँ यसरी चाहिँ सबै कुराहरू चाहिँ बताइने गरिन्छ। यो चाहिँ के हो त भन्दाखेरि यसरी न्याय हुँदछ भनेर भन्ने गरिन्छ। यो चाहिँ पहिलो अवधारणा हो। भने दोस्रो चाहिँ कस्तो हो त भन्दाखेरि जब मानिसको मृत्यु हुँदछ, मृत्यु पश्चात नै सुन्नुहोस् है, जब मृत्यु हुन्छ मृत्यु पश्चात नै उनीहरूको चाहिँ हो प्राण चाहिँ के हुँदछ त भन्दाखेरि जाँदछन्, र उनीहरू प्राण चाहिँ अब कहिले पनि नमर्ने अमरत्व चिज हो। यसै कारणले गर्दाखेरि चाहिँ मर्ने बित्तिकै उनीहरू चाहिँ यसरी उनीहरूको प्राण चाहिँ उठी जानेछन्, र अनि त्यसपछि के हुनेछन् त भन्दा उनीहरूलाई राम्रो गरेको छन् भने उनीहरू स्वर्ग जानेछन् हो, त्यो चाहिँ तत् मृत्यु पश्चात नै है। अनि नराम्रो गरेका छन् भने चाहिँ उनीहरू चाहिँ के हुनेछन्, अगाडि हामीले हेरेको जस्तै, पहिलो अवधारणामा हेरेको जस्तै, त्यो के हुनेछन् त भन्दा उनीहरू उनीहरू पनि नरकमा जानेछन्, नरक कुण्डमा जानेछन् भनेर भन्ने गरिन्छ। अब यो चाहिँ न्यायको दिन है, अनि न्याय चाहिँ कहिले हुँदछन् र न्याय कस्तो हुन्छ भन्ने विषयमा चाहिँ लेखिएको, यसरी भनिएको हामी पाउँदछौँ। अब यो किन भनिएको त भन्दाखेरि, वचनमा एउटा वचन यस्तो छ जसले चाहिँ है मृत्यु पश्चात नै न्याय हुने हो कि क्या हो भन्ने जस्तो चाहिँ देखाउँदछ क्या। आउनुहोस् हामी त्यो वचनलाई हेर्नेछौँ। हिब्रू 9:27 हाम्रो श्रेष्ठ नितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि नयाँ नियुक्त
हजुर, न्याय नियुक्त गरिएको छ। अब हेर्नुहोस् त, जसरी मानिसहरूका निम्ति एकपल्ट मरण हो, मरण छ, मरण त्यसपछि चाहिँ के लेखिएको छ र त्यसपछि न्याय नियुक्त गरिएको छ भनेर यहाँ लेखिएको कारणले गर्दाखेरि चाहिँ ए मरण पश्चात नै है, तत्पश्चात चाहिँ के हुनेछन् त भन्दाखेरि कि स्वर्गमा जान्छन् कि नरकमा जान्छन् भनेर भन्ने गरिन्छ। अब के यो साँच्चै नै यस्तै नै हो त भन्न खोजेको, यो वचनले वास्तविकतामा बुझाउन खोजेको मृत्यु पश्चात नै मानिसहरूको चाहिँ नरकमा जाने अथवा स्वर्गमा जाने र उनीहरूको चाहिँ न्याय भइहाल्ने हो त के हो त भन्नुहोस्। हामी अरू वचनहरूलाई पनि हामी पढ्नेछौँ, किनभने एउटा वचन पढेर मात्रै हामीले चाहिँ के गर्नु हुँदैन त भन्दा त्यो निष्कर्षमा हामी कहिले पनि आउनु हुँदैन। एउटा वचनले होइन भनेको छ भने, जस्तै न्यायको विषयमा भनेको छ भने त्यो न्यायको विषयमा अरू वचनहरूले के बताउँदछ हामीलाई, अन्य अन्य बाइबलभरि भएका पुराना करारमा भएका नयाँ करारमा भएका वचनहरूलाई जब हामी पल्टाएर हेर्छौँ, एक अर्कालाई हामी दाँत्छौँ, त्यस पश्चात मात्र हामी चाहिँ केमा आउनुपर्ने हुँदछ त भन्दा निष्कर्षमा आउनुपर्ने हुँदछ। यसो हो भने एउटा पद पढ्दै पढेर ए मृत्यु पश्चात नै मरण पश्चात नै है न्याय भइहाल्ने हो र न्याय भइसकेपछि स्वर्ग अथवा नरक गइहाल्ने हो भन्ने निष्कर्षमा हामी पुग्नु हुँदैन। आउनुहोस् हामी अन्य पदहरूले के कुरालाई बताउँदछ त ती कुराहरूलाई पनि हामी हेर्नेछौँ। पढिदिनुहोस् त मत्ती 11:24 पद। सस्टनिता
तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा सदोमको देशको दशा चाहिँ तेरोभन्दा बढी सहन।
बढी सहन सक्ने भनेछ। ओके, धन्यवाद। अब हेर्नुहोस् त यहाँनिर यहाँ के लेखिएको छ त, अब यहाँ हामीले हेर्दछौँ भने यहाँ हेर्नुहोस् है, मैले हाइलाइट गरेको छु यहाँनिर है, पहेँलो बनाएको छु, म तिमीहरूलाई भन्दछु। अब यो कसले भन्दै हुनुहुन्छ त भन्दा यो चाहिँ येशु ख्रिस्टले भन्दै हुनुहुन्छ न्यायको दिनमा भनेर हो। यहाँ चाहिँ के कुन शब्द आएको छ हेर्नुहोस् है, न्यायको दिनमा। आज हामी कुन विषयलाई हेर्दैछौँ, न्यायको दिन। अब येशु ख्रीष्टले यहाँ न्यायको दिनको कुरा गर्दै हुनुहुन्छ। न्यायको दिनमा सदोमको देशको दशा चाहिँ हेर्नुहोस् है, सदोमको देशको दशा चाहिँ तेरोभन्दा बढी सहन सक्ने हुनेछ। यो चाहिँ इजरायलीसँग चाहिँ येशु ख्रीष्टले चाहिँ दाँच्दै हुनुहुन्छ। अब यहाँ हेर्नुहोस् है, हामी सदोम गमरा भन्ने त हामीले यो यसको विषयमा त बाइबलमा धेरै अगाडि उत्पत्तिको पुस्तकमा लेखेको हामी पाउँदछौँ नि होइन। सदोम र गमरालाई परमेश्वरले चाहिँ के गर्नुभयो त भन्दा आगो खसाउनु भएर चाहिँ त्यो त्यो ठाउँलाई चाहिँ उहाँले नष्ट गर्नुभएको छ हो। अब हामीले हेरे अनुसार अघि त्यो जुन दोस्रो दोस्रो अवधारणा थियो, त्यो दोस्रो अवधारणा चाहिँ के थियो त भन्दा तत्मृत्यु पश्चात चाहिँ मानिसहरूको चाहिँ न्याय हुँदछ भन्ने धारणा सही हो भने, बुझ्नुहोस् है, म फेरि पनि बताउन चाहन्छु। दोस्रो अवधारणा जुन हामीले हेऱ्यौँ, त्यो दोस्रो अवधारणा के थियो त भन्दाखेरि मृत्यु पश्चात नै मानिसहरूको न्याय तुरुन्तका तुरुन्त हुँदछ भन्ने अवधारणा बाइबलीय हो भने यहाँ के हुनुपर्ने थियो त भन्दा सदोमको हो, सदोमको चाहिँ के भइसक्नु पर्ने थियो त, न्याय भइसक्नु पर्ने थियो। तर हो किनभने यो त यो जुन मत्ती 11:24 पद येशु ख्रिस्टले बोल्दै हुनुहुन्छ, यो त येशु ख्रिस्टले त त्यो नयाँ करारमा आएर भन्नुभएको। तर सदोमको विषयमा हामी हेर्दछौँ, त्यो देश त त्यो समयको हेर्नुहोस् त उत्पत्तिको समयको हो नि त। त्यसो हो भने त के भइसक्नु पर्ने थियो त, न्याय भइसक्नु पर्ने थियो। तर येशु ख्रिस्टले के भन्नुहुन्छ यहाँनिर भन्दा, न्यायको दिनमा सोदोमको देशको दशा चाहिँ तेरो भन्दा बढी सहन सक्ने हुनेछ 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 भनेर उहाँले भन्नुभयो। हुनेछ भने के हो त? हुनेछ भनेको भविष्यको कुरा हो कि, भनेपछि न्याय चाहिँ नि सोदोमको देशको न्याय चाहिँ भइसकेको छैन, यो पदबाट हामी बुझ्न सक्दछौँ। त्यसो हो भने तत्पश्चात जब मानिसको मृत्यु हुँदछ, मृत्यु पश्चात नै चाहिँ के हुँदैन त भन्दा न्याय चाहिँ हुँदैन भन्ने कुरा चाहिँ बाइबलले हामीलाई बताउँदछ है त। अब हेर्नुहोस् अर्को पदमा हामी जानेछौँ, अर्को पद यहाँनिर हामी हेर्दछौँ। हेर्नुहोस् त यहाँ योहन्ना 11:43मा हामी पाउँदछौँ, यहाँ चाहिँ के भएको छ त भन्दाखेरि लाजरस भन्ने व्यक्ति चाहिँ मरेको घटना हामी पाउँदछौँ हो। त्यसपछि येशु ख्रिस्ट आउनुहुन्छ र येशु ख्रिस्टले चाहिँ के गर्नुहुन्छ त ठुलो स्वरले कराउनु भएर चाहिँ लाजरस बाहिर आऊ भनेर चाहिँ येशु ख्रिस्टले चाहिँ भन्नुहुन्छ कराउनुहुन्छ। त्यसपछि के हुँदछ त भन्दा लाजरस चाहिँ हेर्नुहोस् त यो जुन उसको पट्टी बाँधेको अवस्थामै चाहिँ ऊ चाहिँ के हुँदछ त भन्दा त्यो चिहानबाट चाहिँ ऊ बाहिर निक्लेर आउँदछ। अब हेर्नुहोस् है मृत्यु पश्चात नै न्याय भइहाल्ने हो भने चाहिँ के हुनुपर्ने थियो त अन्त लाजरस त कस्तो व्यक्ति थिए? असल व्यक्ति थिए, ऊ त स्वर्ग जानुपर्ने थियो होइन, स्वर्ग गएको हुनुपर्दै थियो क्या। अब हेर्नुहोस् है अब स्वर्ग गएको व्यक्तिलाई है त्यो यस्तो आराममा बसेको व्यक्तिलाई येशु ख्रिस्टले किन बोलाउनु जरुरत थियो होला र होइन र? अनि अझै हामी हेर्दछौँ भने लाजरसले कतै पनि उल्लेखित गरेको छैन कि म चाहिँ हो मेरो मृत्यु पश्चात चाहिँ मेरो चाहिँ के भयो न्याय भयो, म चाहिँ स्वर्गमा गएँ हो, त्यस पश्चात स्वर्गबाट चाहिँ अब के भयो म आरामले बसिरहेको थिएँ येशु ख्रिस्टले बोलाउनु भयो म फेरि आएँ भनेर जाने यस्तो अभिव्यक्ति चाहिँ कहिले पनि लाजरसले दिएको हामी बाइबलमा पाउँदैनौँ। बुझ्दै हुनुहुन्छ? अब यहाँबाट के कुरा हामी चाल पाउँदछौँ त भन्दाखेरि जुन मृत्यु पश्चात नै न्याय हुँदछ भनेर जुन अवधारणा रहेको छ त्यो चाहिँ अबाइबलीय हो। बाइबल अनुसार चाहिँ बाइबलले चाहिँ त्यो अवधारणालाई चाहिँ के गर्दैन त भन्दाखेरि साथ दिँदैन, बाइबलको वचनले त्यो अवधारणालाई साथ दिँदैन। त्यसो हो भने हिब्रू 9:9 भएको अघि भर्खर हामीले त्यो पद पढ्यौँ, अब के भन्न खोजेको हो त? हो मानिसहरूको मरण एकपटक निश्चित छ, त्यस पश्चात चाहिँ के हुँदछ त भन्दा न्याय भनेर भनेको चाहिँ त्यो चाहिँ के हो त भनेर हामीले हेर्दछौँ भने जब हामी कन्टेक्स्टलाई हामी बुझ्छौँ, हिब्रू 9 हामी हेर्दछौँ भने चाहिँ यहाँ चाहिँ कन्टेक्स्ट चाहिँ के छ त भन्दाखेरि नि तपाईँले हिब्रू 9 पल्टाउन सक्नुहुन्छ। हिब्रू 9 हिब्रू 9 टाइटलमा एकचोटि पढिदिनुहोस् त के छ हिब्रू 9 टाइटल हाम्रो विनोद ब्रदर। हिब्रू 9 टाइटल
निवास स्थान र यसको सर स्वर्गीय
हजुर हजुर
निवास स्थान हजुर स्वर्गीय स्वर्गीय निवास स्थान र यसको प्रतिरूप।
स्वर्गीय निवास स्थान र यसको प्रतिरूप भने चाहिँ यो चाहिँ ट्याबरनेकल है, ट्याबरनेकल स्वर्गीय निवास स्थान भने जुन पुरानो करारमा चाहिँ निवास स्थान भन्ने चाहिँ हुँदथ्यो होइन, हामीलाई थाहा छ त्यो निवास स्थानमा चाहिँ के हुँदथ्यो त भन्दाखेरि एउटा कोर्ट भन्ने ठाउँ हुँदथ्यो हो, आँगन, त्यसपछि पवित्र स्थान, त्यसपछि महापवित्र स्थान भन्ने हुँदथ्यो नि होइन हो। त्यसको सन्दर्भमा यहाँनिर चाहिँ पुजारी प्रधान पुजारीको विषयमा उल्लेखित गरिएको छ र अनि त्यस सँगसँगै येशु ख्रिस्टलाई चाहिँ दाजिएको कुरा हामी देख्न यहाँ पाउँदछ कि त्यहाँ निवास स्थानमा कसरी पुजारी चाहिँ काम गर्दथ्यो भन्ने कुराहरू चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ र 24 हामीले हेर्दछौँ भने चाहिँ हामीले जुन पाठ 11मा है प्रारूप र प्रतिरूप भन्ने हामीले पाठलाई हामीले अध्ययन गरिसकेका छौँ अनि त्यहाँनिर त्यो अनुरूप यहाँ हामीले हेर्दछौँ भने चाहिँ यहाँनिर पनि प्रारूप र प्रतिरूपका कुराहरू चाहिँ आएको हामी देख्न पाउँदछौँ। 24 श्रेष्ठ निता पढिदिनुहोस् त 9:24। हिब्रू 9:24
किनकि ख्रिस्ट हातले बनाइएका पवित्र स्थानहरूभित्र पस्नु भएन, जुन चाहिँ वास्तविक पवित्र स्थानहरूका प्रतिरूपहरू हुन्, तर उहाँ स्वर्गभित्र नै पस्नुभयो, अहिले हाम्रो निम्ति परमेश्वरको शरणलाई।
मेन हुन्छ, धन्यवाद। यहाँ हेर्नुहोस् त, यहाँ किनकि ख्रिस्ट हातले बनाइएका पवित्र स्थानहरूभित्र पस्नु भएन। हो, यो चाहिँ शाब्दिककै है, साँच्चीकै ट्याबर्नेकलभित्र, निवास स्थानभित्र चाहिँ उहाँ पस्नु भएको होइन, निवास स्थानभित्र भएको पवित्र स्थानमा पस्नु भएको होइन, तर जुन चाहिँ के थियो त, वास्तविक पवित्र स्थानहरूका प्रतिरूपहरू चाहिँ के मात्र रहेछन् त भन्दा, प्रतिरूप मात्र हुन् भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। अब यस पश्चात हामी 25 पद हामीले हेर्दछौँ भने पनि त्यहाँनिर चाहिँ अब बलि चढाइने कुरा यहाँनिर गरिएको हामी पाउँदछौँ। हो, बारम्बार बलि चढाइने कुरा, यो यीशु ख्रिस्टकै कुरा गरिएको छ। 26 पदमा हामीले हेर्दछौँ भने चाहिँ अब यहाँनिर चाहिँ यीशु ख्रिस्टकै बारेमा उहाँले दुःख भोग्नुपर्ने कुरा, त्यो कुरा यहाँनिर गरिएको हामी पाउँदछौँ। र अब 27-28 पदमा पनि हामीले हेर्दछौँ भने, सुन्नुहोस् है, 28मा पनि हामीले हेर्दछौँ भने त्यहाँ पनि के छ त भन्दा, यीशु ख्रिस्टकै विषयमा उल्लेखित गरिएको हामी पाउँदछौँ। भन्नुको मतलब के हो भने, यहाँ जति पनि कुराहरू लेखिएको छ प्रारूपको रूपमा है, यीशु ख्रिस्टकै विषयमा यहाँ लेखिएको हामी पाउँदछौँ भने 27 पदमा चाहिँ कसरी चाहिँ हो, साधारण मानिसहरूको विषयमा चाहिँ, मानिसहरूको मरण र उनीहरूको न्यायको विषयमा लेखिएको हुँदछ त, त्यो लेख्नु पोसिबल छ होला? छैन। किन? हामीले कन्टेक्स्टमा हामीले जब हेर्दछौँ भने हो, प्रासङ्गिक अध्ययन भन्ने हामीले एउटा विषय, एउटा बाइबल कसरी अध्ययन गर्ने भन्ने एउटा पोइन्ट्समा चाहिँ प्रासङ्गिक अध्ययन, त्यो भनेको कन्टेक्स्चुअल स्टडी भन्ने पनि हामीले अध्ययन गरिसकेका छौँ। त्यसो हो भने यहाँ सबै कुरा यीशु ख्रिस्टकै विषयमा उल्लेखित भइराखेको बेलामा 81, हेर्नुहोस् है, 27 पदमा पनि 28 पदमा अन्तिमसम्म पनि यीशु ख्रिस्टकै विषयमा चाहिँ यहाँ उल्लेखित भएको छ भने, यो 27 पद पनि यीशु ख्रिस्टसँगै सम्बन्धित पद हो। यो चाहिँ साधारण मानिसहरूको निम्ति लेखिएको पद होइन। अब यहाँबाट के कुरालाई पुष्टि हुँदछ त भन्दाखेरि, तत् मृत्यु पश्चात नै मानिसहरूको न्याय हुने चाहिँ होइन। बुझ्दै हुनुहुन्छ? त्यो अवधारणा चाहिँ अबाइबलीय हो। अब त्यसो भए अर्को अर्को धारणा चाहिँ के हो त भन्दाखेरि, अर्को चाहिँ के छ त भन्दा, जब यीशु ख्रिस्ट आउनुहुन्छ, उहाँको दोस्रो आगमन हुँदछ, मानिसहरूको चाहिँ के हुनेछ, पुनरुत्थान हुनेछ, त्यस पश्चात चाहिँ के हुनेछ, न्याय हुनेछ भन्ने अर्को अवधारणा पनि छ। अब त्यो अवधारणालाई चाहिँ बाइबलले साथ दिन्छ कि दिँदैन, अनुसार हामी त्यो कुरालाई हेर्नेछौँ। पहिलो थेसलोनिकी 4:16 हाम्रो ब्रदर विनोदलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
तर पहिलो
हजुर, इस पहिलो थेसलोनिकी 4:16 तपाईँले स्क्रिनमा,
पहिलो
4:16,
हेलो
हजुर, पहिलो थेसलोनिकी 4:16।
किनकि प्रभु आफ्नो हजुर किनकि प्रभु आफै आज्ञा रूपी कौशल कौलाको प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीको साथमा स्वर्गबाट ओर्लनु हुनेछ अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्।
हुन्छ, विनोद ब्रदरलाई धेरै धेरै धन्यवाद। अब हेर्नुहोस् त, यहाँनिर के लेखेको हामी पाउँदछौँ त भन्दाखेरि, यीशु ख्रिस्टको आगमन जब हुँदछ हो, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैमा उहाँ स्वर्गबाट जब ओर्लनु हुनेछ, त्यसपछि के हुनेछ भनेको छ यहाँनिर, ख्रिस्ट मरेकाहरूको पहिलो बौरी उठाइ हुनेछ। हो, उनीहरू उठ्नेछन्। अब बौरी उठेपछि चाहिँ के हुन्छ त, होइन, के हुनेछ त, त्यो कुरा हामी मत्ती 16:27 हामी पाउँदछौँ। हाम्रो टेक ब्रदर पनि जोडिनु भएको रहेछ, सम्भव भए हाम्रो टेक ब्रदरले पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। मत्ती 16:27। हुन्छ हाम्रो
म
हुन्छ
पढ्छु
हजुर
मत्ती सोह्रको 28 मत्ती सोह्र 28 भन्नुभएको होइन
हजुर 27 पद
ए मत्ती सोह्रको चाहिँ 27 पदमा यहाँ यसरी लेखेको छ कि किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। आमेन।
धन्यवाद। अब हेर्नुहोस् त यहाँनिर किनभने मानिसका पुत्र हो, मानिसका पुत्र को हुनुहुन्छ, यीशु ख्रीष्ट हुनुहुन्छ, आफ्ना पिताको महिमामा हो उहाँ आउनुहुन्छ स्वर्गदूतको साथमा, जसरी पहिलो थेसलोनिकी 4:16 नै बताउँदछ। त्यस बेला उनले हरेकलाई हो, उनले भने कसले, यीशु ख्रीष्टले हरेकलाई उसका काम अनुसार प्रतिफल दिनेछन्। यो प्रतिफल दिने काम चाहिँ के हो त, न्याय गर्ने काम हो। अब यहाँ हेर्नुहोस् है, भनेपछि बाइबलले हामीलाई के बताउँदो रहेछ त भन्दाखेरि, जब यीशु ख्रीष्टको दोस्रो आगमन हुँदछ, मानिसहरूको पुनरुत्थान हुँदछ, त्यस पश्चात मात्रै चाहिँ के हुनेछ त भन्दा न्याय हुनेछ भनेर नै हामीलाई बाइबलले बताउँदछ। आउनुहोस् अब हामी अर्को न्यायको विषयमा अर्को पदलाई पनि हामी पढ्नेछौँ, जुन पद हामी पहिलो कोरन्थी 6:2 हामी पाउँदछौँ। त्यो पढ्नुभन्दा अगाडि म केही कुराहरू बताउन चाहन्छु। अब हेर्नुहोस् है, न्याय वास्तविकतामा कसरी गरिन्छ भनेर यहाँनिर अब भनिन्छ त भन्दाखेरि, हो यीशु ख्रिस्ट आउनु त हुन्छ, तर न्याय चाहिँ को बिचमा हुन्छ त भनेर यहाँ विश्वास गरिन्छ भने, धर्मी र अधर्मी हो। धर्मीहरूलाई चाहिँ यीशु ख्रिस्टले एक ठाउँमा राख्नुहुन्छ र अधर्मीहरूलाई एक ठाउँमा राख्नुहुन्छ हो, र यसरी चाहिँ नि सारा मानिसहरूको चाहिँ न्याय हुँदछ भनेर भन्ने गरिन्छ। अब हेर्नुहोस् त पहिलो कोरन्ती 6:2 चाहिँ के भन्दछ, आउनुहोस् हामी पढ्नेछौँ। पहिलो कोरन्ती 2:6, माफ गर्नुहोला, 6:2 पद हाम्रो श्रेष्ठ नितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
पवित्र जनहरूले संसारको न्याय गर्नेछन् कि यो कुरा तिमीहरूलाई थाहा छैन? अनि तिमीहरूद्वारा संसारको न्याय गरिनेछ भन्ने सबैभन्दा साना कुराहरूको न्याय गर्न भने के तिमी अयोग्य छौ?
अम्यान हुन्छ, धन्यवाद श्रेष्ठ नेता। अब यहाँ 6:2 पदमा यहाँ के लेखिएको हामी पाउँदछौँ त भन्दा, पवित्र जनहरूले संसारको न्याय गर्नेछन्। हेर्नुहोस् है, यहाँ ध्यान दिनुपर्ने पवित्र जनहरूले, पवित्र जन सन्तहरू, अब कोहरू हुन् त चाहिँ मण्डलीहरू हुन्। अब हेर्नुहोस् है, यहाँनिर हामी ख्याल गरौँ है, अब यीशु ख्रिस्ट ले मात्र नभइकन यीशु ख्रिस्टको साथसाथमा मण्डलीले पनि चाहिँ के गर्नेछन् त भन्दाखेरि नि, संसारको चाहिँ न्याय गर्दछन्। त्यही हो, बाइबलमा त्यही ल्याएछ नि होइन, पवित्र जनहरूले संसारको न्याय गर्नेछन्, बाइबलले प्रष्टै बताउँदछ। त्यसो भने यीशु ख्रिस्ट र यीशु ख्रिस्टको साथसाथमा मण्डली मिलेर चाहिँ न्याय हुँदछ। अब यसो हामी सोचौँ, मण्डली जति सबै यीशु ख्रिस्टसँग हो के भइसकेका छन् त, यीशु ख्रिस्टसँग छन्। दोस्रो आगमनमा मण्डली यीशु ख्रिस्टसँगै आए हो, त्यसो हो भने अब बाँकी सबै मण्डलीको चाहिँ पुनरुत्थान भइसकेका छन्, उनीहरूले न्याय गर्छन् भने संसारमा बाँकी अब को मात्र बस्ने भए, अधर्मी मात्र बस्ने भए। त्यसो हो भने अधर्मीहरूको निम्ति मात्रै किन न्याय गर्नको निम्ति चाहिँ जरुरत छ र, होइन र, यीशु ख्रिस्टलाई थाहा छ अधर्मीहरू छन् भने अधर्मीहरूको त अब किन न्याय गरिराख्नु पर्यो, अधर्मीहरूलाई त सिधै होइन सिधै अरूले जुन भनेको अनुसार चाहिँ के हुन्छ त, नरकमा पठाइदिए तापनि हुन्छ नि होइन र। अब बाइबलले फेरि हामीलाई के कुरालाई बताउँदछ भने, धर्मी कोही पनि छैन, रोमी 3:10 सबै पापीहरू छन् हो। अब त्यसो हो भने सबैलाई चाहिँ एकै ठाउँमा एकमुष्टमा त्यो नरक कुण्डमा हालिदिँदा पनि त हुने थियो होला। अब यो कुरालाई, यी सबै कुराहरूलाई हामीले नि मनन गर्दै गर्दाखेरि, यी कुराहरूलाई हामीले है एकदमै घुरिँदै गर्दा यी कुराहरूमा हामीलाई अब प्रश्न आउँदछ। त्यो प्रश्न चाहिँ के हो त भन्दाखेरि, त्यसो भए न्याय भनेको चाहिँ के हो त, वास्तविकतामा न्याय भनेको के हो भन्ने प्रश्न चाहिँ हाम्रो मनमा चाहिँ सृजना हुँदछ। अब हामी यो न्याय चाहिँ के हो त भन्ने विषयलाई अब हामी अझै केलाएर हामी हेर्नेछौँ। अब हेर्नुहोस् है, यो न्याय भन्ने शब्द चाहिँ ग्रिक शब्द क्रिनो भन्ने शब्दबाट आएको हो है, अङ्ग्रेजीमा क्राइसिस भन्ने हुँदछ र नेपालीमा चाहिँ यसको सङ्कट सङ्कटकालीन अवस्था भन्ने चाहिँ है सङ्कटकालीन अवस्था भन्ने अर्थ हुँदछ। अब हामीले न्याय भन्ने बित्तिकै नि दुईवटा कुरालाई चाहिँ कहिले पनि हामीले छुट्याउनु हुँदैन यसको अर्थ अनुसार हेर्ने हो भने, के त्यो चाहिँ के हो त भन्दाखेरि न्याय भन्ने बित्तिकै पहिला परीक्षण त्यसपछि निर्णय। न्याय भन्ने बित्तिकै अर्थ अनुसार चाहिँ दुईवटा कुरा चाहिँ त्यहाँनिर आउने गर्दछ। अब जस्तै सङ्कटकालीन अवस्थामा गयो भनेर हामीले भन्दछौँ भने त्यसको अर्थ चाहिँ के हुँदछ त भन्दा ल कोही व्यक्ति आइसियुमा गयो हो भन्यो भने हामीले के हुन्छौँ त भन्दा के बुझ्दछौँ भने त्यो आइसियुमा गएको व्यक्ति चाहिँ कि चाहिँ ऊ जीवनमा फर्किन्छ कि चाहिँ ऊ चाहिँ मृत्यु हुँदछ। है जीवन र मृत्युको अवस्था यस्तै यो न्याय भनेको पनि जीवनमा जाने या मृत्युमा जाने भन्ने अवस्था हो। कि बुझ्दै हुनुहुन्छ? अनि यसमा हामीले मैले अघि नै तपाईँहरूलाई बताइसकेँ एउटा परीक्षण त्यसपछि निर्णय। अब उदाहरणको लागि हामी हेर्दछौँ भने एउटा यो कासाब भन्ने व्यक्ति हुँदछ है जो चाहिँ जो व्यक्तिले चाहिँ जति पनि गलत काम वा कुराहरू गरेका छन् ती सबै कुराहरू गरेका सबै कुराहरू चाहिँ उसको सिसिटिभीमा सबै कुराहरू रेकर्ड भएका थिए। हेर्नुहोस् है ती सबै कुराहरू रेकर्ड भए तापनि त्यो कासाब भन्ने व्यक्तिलाई चाहिँ सिधै उसलाई चाहिँ न्याय गरिएन के। तर उसलाई के गर्यो त भन्दा उसलाई चाहिँ समात्यो, समातेर चाहिँ उसलाई जेलमा राख्यो के। किन राख्यो त भन्दा केही समयसम्म चाहिँ उसले कस्तो गतिविधिहरू देखाउँछ, सुध्रिने प्रयास गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ नि उसलाई चाहिँ परीक्षण गरियो क्या केही समयसम्म। तर केही समयसम्म परीक्षण गर्दै गर्दाखेरि पनि उसको सुन्नुहोस् है उसको गतिविधिमा चाहिँ कुनै पनि परिवर्तन नआए पश्चात चाहिँ के गरियो त भन्दा चाहिँ उसलाई चाहिँ बल्ल उसलाई चाहिँ निर्णयमा लगियो क्या उसलाई हो। त्यो निर्णय चाहिँ के भयो त भन्दा उसलाई चाहिँ मृत्युदण्ड दियो। अब बल्ल त्यहाँ चाहिँ उसको के भयो न्याय भयो। बुझ्दै हुनुहुन्छ? यस्तै विभिन्न संसारमा यस्ता धेरै घटनाहरू छन् जुन घटनाहरूमा चाहिँ उनीहरूलाई चाहिँ गल्ती गर्दैमा उनीहरूलाई चाहिँ सिधै न्यायमा लगिएको चाहिँ छैन, न्याय गरिएको चाहिँ छैन। पहिला उनीहरूलाई के गरिएको छ पहिला उनीहरूलाई समातियो राखियो उनीहरूलाई परीक्षण गरियो र त्यो गर्दाखेरि पनि सुधार नआएको अवस्थामा बल्ल चाहिँ उनीहरूको चाहिँ निर्णय गरिएको छ क्या। अब के गर्ने त उनीहरूलाई छोडिदिने या सजाय दिने हो। त्यस पश्चात मात्र चाहिँ न्याय भएको हामीले पाउँदछौँ। यो चाहिँ संसारको न्याय गरिने स्टाइल भयो हो। तर बाइबलमै हामीले हेर्दछौँ भने पनि सोही प्रकारको न्याय हामी बाइबलमा पनि हामी पाउँदछौँ। बुझ्दै हुनुहुन्छ? यो चाहिँ कहिले त भन्दा अदनको बगैँचामा चाहिँ पहिलो न्याय भयो। परमेश्वरले के भन्नुभयो त भन्दाखेरि अदनको बगैँचामा हो त्यो फल बिचमा एउटा फल छ त्यो फल चाहिँ तिमीहरूले नखानु हो नखानु भनेर उहाँले जब भन्नुभयो नि त्यस पश्चात चाहिँ के भयो त भन्दाखेरि आदम र हब्बाको चाहिँ त्यो समयमा चाहिँ उनीहरूको चाहिँ अब के भयो परीक्षण सुरु भयो क्या। अब बुझ्दै हुनुहुन्छ? परीक्षण उनीहरूको भयो र त्यो परीक्षणमा चाहिँ उनीहरूले त्यो फल है खाने कि नखाने भन्ने परीक्षण थियो नि त उनीहरूलाई। तर के भयो त भन्दा उनीहरूले त्यो फल खाए, फल खायो। अब फल खाइसकेपछि चाहिँ परीक्षण अब उनीहरूमा के भयो त परीक्षण भयो उनीहरूले फल खाए, फल खाइसकेपछि उनीहरूले पाप गरे। अब उनीहरूको निर्णय चाहिँ के भयो त भन्दाखेरि नि त्यो पश्चात चाहिँ उनीहरूमा मृत्यु आयो। अनि परमेश्वरले के गरिदिनु भयो अदनको बगैँचाबाट आदम र हब्बालाई चाहिँ निकालिदिनु भयो। बुझ्दै हुनुहुन्छ? उनीहरूको परीक्षण भयो र परीक्षण भइसकेपछि बल्ल त्यहाँनिर के भयो त भन्दाखेरि निर्णय भयो। र त्यो निर्णय चाहिँ के थियो अदनको बगैँचाबाट निकालिनु त हो नै तर सारा मानिसमा चाहिँ के भयो पाप फैलियो। आदमले गरेको पापको कारणले गर्दा सारा मानव जाति पापी भए र त्यो पापको कारणले गर्दा चाहिँ सारा मानिसमा मानव जातिमा नै चाहिँ के भयो त भन्दा मृत्यु फैलियो। बाइबलले हामीले यही कुरालाई बताउँदछ। आउनुहोस् हामी त्यो पदलाई हेर्नेछौँ। यर्मिया 31:29 लेखिएको छ। हाम्रो सिस्टर नितालाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु। उन्तिस 30 पद पनि पढिदिनुहोस् है यर्मियाको।
पढिदिउँ।
हजुर हुन्छ हुन्छ, बिना तपाईँ त पढिदिनुहोस्.
दिनहरूमा खाए बुबाहरूले अमिलो अङ्गुर कुडियदार छोराछोरीहरूको भने तिनीहरूले फेरि कहिले भन्ने छैनन्।
हजुर त्यस पद पनि हजुर बाइबलैबाट हेरेर पढिदिनु होला. जसले पाउनुहुन्छ उहाँले पढिदिनुहोस्. हजुर
हजुर, 39 को 29, तर 29 मेरो बाइबलमा छैन सर। हेर्नु
यर्मिया 31 को 30 पद.
यहाँ 31 है, म त 39 निकालिरहेको।
हजुर हुन्छ पढिदिनुहोस् मिनट पाल.
तर हरेक मानिस आफ्नै अधर्मका निम्ति मर्नेछ, हरेक जसले अमिलो अङ्गुर खान्छ त्यसकै दाँत कुडिने छन्।
हुन्छ धेरै धेरै धन्यवाद. अब यहाँ हेर्नुहोस् त, यहाँ 29 पदमा र 30 पदमा के लेखिएको छ त भन्दाखेरि है, ती दिनहरूमा भनेर लेखिएको छ. यो ती दिनहरू भनेको कहिले हो भन्ने कुरालाई चाहिँ अहिले हामी हेर्दैनौँ, तर यहाँ खाए बुबाहरूले, हेर्नुहोस् त, खाए बुबाहरूले अमिलो अङ्गुर है कुडिए दाँत छोराछोरीहरूको भने तिनीहरूले फेरि कहिले भन्ने छैनन् भनेर लेखिएको छ. अब यसको अर्थ पनि तल हामी 30 पदमा हामीले हेर्दछौँ भने त्यहाँ के लेखेको छ, तर हरेक मानिस आफैले अधर्मका निम्ति, तर हरेक मानिस आफ्नै अधर्मका निम्ति मर्नेछ भनेर चाहिँ यहाँ बनेको छ. अनि हरेक जसले अमिलो अङ्गुर खान्छ त्यसैका दाँत कुढिने छन्, हेर्नुहोस् है, जसले अमिलो अङ्गुर खान्छ उसका दाँत कुढिने छ. यो भन्नुको मतलब चाहिँ के हो त, बुबाहरूले अमिलो अङ्गुर खाए भन्नुको मतलब हामी सबैको पुर्खा, हाम्रो सबैको पिता चाहिँ एउटै हुनुहुन्छ, उहाँ चाहिँ को हो त, आदम. उहाँले के गर्नुभयो, अमिलो अङ्गुर भनेको चाहिँ के हो त, त्यो पापको जब उहाँले गर्नुभयो नि, त्यो पाप गरिसके पश्चात सारा मानिस छोराछोरीहरूको दाँत कुड्यो भन्नुको मतलब चाहिँ के हो त, सारा मानव जातिमा चाहिँ त्यो पाप फैलियो हो, र पापद्वारा चाहिँ के आयो, मृत्यु आयो, र सबैजना चाहिँ सबैमा त्यो पाप फैलियो, मृत्यु सबैमा फैलियो, र सबैले पाप गरेका छन् भनेर बाइबलले बताउँदछ. बुझ्दै हुनुहुन्छ, यही कुरा चाहिँ हामी रोमी 5 को 12 पदमा हामी पाउँदछौँ कि. यस्तो लेखिएको छ, यस कारण हेर्नुहोस् है, जसरी एकजना मानिसद्वारा संसारमा पाप आयो, त्यो एकजना मानिस चाहिँ को हो त भन्दाखेरि आदम, र पापद्वारा मृत्यु आयो. हो, मैले त्यहाँ हाइलाइट पनि गरेको छु, पापद्वारा नै के आएको हो, पाप गरेकै कारणले गर्दाखेरि चाहिँ पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन् भनेर चाहिँ हामीलाई बाइबलले यसरी बताउँदछ. बुझ्दै हुनुहुन्छ, अब हेर्नुहोस् है, अब यो यहाँ बाइबल प्रेरित 17:31मा चाहिँ अब यो न्यायको दिन कस्तो हुन्छ, होइन, के हुँदछ भन्ने कुरा चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ. कृपया हाम्रो टेक ब्रदरलाई प्रेरित 17:31 पद पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु. हुनुहुन्छ उहाँ टेक ब्रदर?
टेक ब्रदर हुनुहुन्न,
ए ल
विनोद
हुन्छ, हाम्रो
कोइसला हो।
विनोद ब्रदरले पढिदिनुहोस्.
किनभने उहाँले एउटा दिन ठहराउनु भएको छ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धर्मता पूर्वक संसारको न्याय गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट बौराएर उठाइकन उहाँले सबै मानिसहरूलाई एक कुराको प्रमाण दिनुभएको छ।
धन्यवाद. अब हेर्नुहोस् है, यहाँनिर न्यायको दिनको कुरामा चाहिँ के लेखिएको छ त भन्दा हेर्नुहोस् है, किनभने उहाँले एउटा दिन ठहराउनु भएको छ हो, कतिवटा दिन? एउटा दिन। अब यो एउटा दिनलाई मैले यहाँ हाइलाइट पनि गरेको छु, हो एउटा दिन भनेर यहाँनिर लेखिएको छ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा, उहाँ भनेको चाहिँ कसको हो त, को हुनुहुन्छ त भन्दा उहाँ चाहिँ परमेश्वर पिता हुनुहुन्छ, हो उहाँले नियुक्त गर्नुभएको मानिस, मानिस चाहिँ को हुनुहुन्छ, यीशु ख्रिस्ट हुनुहुन्छ, हो र धार्मिकता पूर्वक संसारको न्याय गर्नुहुनेछ, यहाँ पनि न्यायकै कुरा छ, हो। अब यहाँ हेर्नुहोस् है, अब यहाँ एक दिन भनेर यहाँनिर भन्दै गर्दाखेरि चाहिँ, अनि अब यो एक दिन चाहिँ अब कति हो त, होइन यो एक दिन चाहिँ 24 घन्टाको है, अब यहाँ चाहिँ कि यो वचन पढिसके पश्चात चाहिँ के भन्ने गरिन्छ त, के विश्वास गरिन्छ त भन्दा, ओहो के हुनेछ त, सारा मानिसहरू चाहिँ हो यीशु ख्रिस्टको सिंहासन अगाडि हुनेछन् र उनीहरूलाई चाहिँ फटाफट 24 घन्टामा, कति घन्टामा, 24 घन्टामा, हाम्रो त एक दिन भनेको त 24 घन्टा हो हाम्रो लागि त, होइन, अनि त्यस्तै 24 घन्टामा चाहिँ फटाफट उनीहरूको चाहिँ सारा संसारमा भएको जति पनि मानिसहरू छन् ती सबै मानिसहरू चाहिँ फटाफट न्याय गरिन्छ है, त्यसपछि उनीहरूलाई चाहिँ त्यो प्रतिफल दिइन्छ भनेर विश्वास गरिन्छ। अब हेर्नुहोस् है, यो चाहिँ के हो त भन्दाखेरि मानिसहरूको धारणा हो, तर हामीले के चाहिँ लगाउनु हुँदैन, के कुरालाई हामीले भुल्नु हुँदैन भने, यहाँनिर यो चाहिँ यो एक दिन भनेर यहाँ भन्दै गर्दाखेरि के यो साँच्चीकै 24 घन्टाको समय हो या के हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुँदछ। अब यो एक दिन ठहराउनु भएको छ भनेर भन्दै गर्दाखेरि चाहिँ यहाँ कसले न्याय गर्नुहुन्छ त, यीशु ख्रिस्टले, हो यीशु ख्रिस्टले न्याय गर्नुहुन्छ। त्यसो हो भने यीशु ख्रिस्टको एक दिन भनेको साँच्चीकै 24 घन्टा हो या अरू केही हो, यो हामीले बुझ्नुपर्ने हुँदछ। त्यसो हो भने बाइबल अनुरूप यीशु ख्रिस्टको लागि एक दिन भनेको चाहिँ के साँच्चीकै 24 घन्टा हो कि के हो, आउनुहोस् हामी त्यो पदलाई पढ्नेछौँ। त्यो पद दोस्रो पत्रोस 3:8 हो, हाम्रो श्रेष्ठ नितालाई पढिदिनु हुन मनोरोध गर्न चाहन्छु। दोस्रो पत्रोस 3:8,
तर प्रियहरू, यस एउटा कुराको विषयमा अन्जान नरह, प्रभुका निम्ति एक दिन 1,000 वर्ष जस्तो र 1,000 वर्ष एक दिन जस्तो हो।
हेर्नुहोस् त यहाँनिर के भनेको छ, प्रभुका निम्ति, कसका निम्ति, प्रभुका निम्ति, प्रभु यीशु ख्रिस्टका निम्ति चाहिँ हो एक दिन चाहिँ 1,000 वर्ष जस्तो हो, कि बुझ्दै हुनुहुन्छ, एक दिन 1,000 वर्ष यीशु ख्रिस्टको लागि। त्यसो हो भने यहाँनिर यो एक दिन उहाँले चाहिँ है एउटा दिन ठहराउनु भएको छ भनेर भन्दै गर्दाखेरि चाहिँ यीशु ख्रिस्टको निम्ति चाहिँ हामी मानव जातिको लागि एक दिन भनेको 24 घन्टा हो, तर यीशु ख्रिस्टको लागि चाहिँ त्यो 24 घन्टा होइन। त्यसो हो भने त्यो न्यायको दिन चाहिँ कति हुनेछ त भन्दाखेरि एक दिन भन्दै गर्दा 1,000 वर्षको चाहिँ हुनेछ, बुझ्दै हुनुहुन्छ, न्याय चाहिँ फटाफट 24 घन्टामा हुने होइन, किनभने यीशुको निम्ति त एक दिन भनेको 1,000 वर्ष। त्यसो हो भने न्याय चाहिँ 1,000 वर्षको हुनेछ। अब बाइबलमा हामीले हेर्दछौँ भने यहाँनिर के गरिएको छ भने, जस्तो नुहाको दिनमा भएको थियो हो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ भनेर चाहिँ बाइबलले हामीलाई बताउँदछ। अब नुहाको दिन भनेर भन्दै गर्दा चाहिँ नुहाको दिन भनेर, नुहाको दिन 24 घन्टा हो, जस्तै नुहाको दिन भन्दै गर्दा उसको जीवनकालभरिको समयलाई पो ओगट्दछ त, होइन र, नुहाको दिन भन्यो भने जस्तै ती दिनहरूमा भनेर भन्यो भने नि हो, म अब म चाहिँ एकदम बुढेसकाल छु भने मैले चाहिँ ती दिनहरूमा चाहिँ यस्तो हुन्थ्यो भनेर भन्दै गर्दाखेरि चाहिँ त्यो चाहिँ 24 घन्टालाई मात्रै समेट्दैन क्या, त्यसले चाहिँ ओभरअल पुरा जीवनकाललाई समेट्दछ नि, होइन, नुहाको दिन भनेर भन्दै गर्दा चाहिँ 24 घन्टालाई होइन, नुहाको पुरा जीवनकाललाई चाहिँ समेट्दछ। त्यस्तै मानिसको पुत्रको दिन भनेर भन्दै गर्दा त्यो चाहिँ के हो त भन्दाखेरि उहाँको निम्ति एक दिन भनेको चाहिँ 1,000 वर्ष हो नि त, यसै कारणले गर्दा 1,000 वर्षको हुन्छ भन्ने कुरा चाहिँ बाइबलले हामीलाई सिकाउँदछ। अब हेर्नुहोस् है, प्रेरित 17:31 पदमा अर्को के एउटा कुरा लेखिएको हामी पाउँदछौँ त, अघि हाम्रो विनोद ब्रदरले पढिसक्नु भएको छ, एउटा एक दिन ठहराउनु भएको छ भनेर लेखिएको छ, यो एक दिन भनेको त 1,000 वर्षको हो भन्ने कुरालाई अब हामीले हेरिसक्यौँ। अब यीशु ख्रिस्टद्वारा चाहिँ कसरी न्याय हुनेछ त भनेर लेखिएको छ भने, ए मैले हाइलाइट गरेको छु, यहाँ हेर्न सक्नुहुन्छ, धार्मिकता पूर्वक संसारको न्याय हुनेछ, हो कस्तो, धार्मिकता पूर्वक। अब यो धार्मिकता पूर्वक न्याय भनेको चाहिँ कस्तो हो त, त्यसको उदाहरणलाई पनि हामी हेर्नेछौँ। अब हामीलाई थाहा छ है, मानव जातिले के गरे त भन्दा आदमको पापद्वारा सारा मानव जातिहरू चाहिँ पापी भए। त्यो कारणले गर्दाखेरि चाहिँ के गर्नुभयो त भन्दा हामीले पहिलो पाठमा अध्ययन गर्यो हो, छुटकाराको मोल भन्ने पाठलाई हामीले अध्ययन गर्दै गर्दा आदमको पाप हो को ज्याला तिर्न चाहिँ को आउनुभयो, येशु ख्रिस्ट आउनुभयो। बुझ्दै हुनुहुन्छ? अब हेर्नुहोस् है, जुन ज्याला जुन कुरा चाहिँ मानव जातिले भोग्नु पर्ने थियो त्यो कुरा चाहिँ कसले भोग्नु भयो त भन्दाखेरि येशु ख्रिस्टले चाहिँ लिनुभयो क्या ती सबै कुराहरू। मानव जातिले पाउनु पर्ने दुःख हेर्नुहोस् त यहाँ के लेखेको छ, यसैया 53:5 पढिदिनुहोस् त सिस्टर अनिता।
तर ऊ त हाम्रै अपराधको निम्ति घायल भएको थियो, उसलाई हाम्रै अधर्मका निम्ति चुटै चुट परेको थियो, हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो र उसको कुराको चोटहरूद्वारा हामी निको भयौँ।
हेर्नुहोस् त, तर ऊ त हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो। हो, कसको अपराधको निम्ति? आफ्नै अपराधको निम्ति भनेर लेखिएको छ? छैन, हाम्रो अपराधको निम्ति हो, मानव जातिको अपराधको निम्ति। उसलाई हाम्रै अधर्मको निम्ति चोट परेको थियो, हो, हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्यो। भन्नुको मतलब के हो त, जुन मानव जातिले पाउनु पर्ने कुरा थियो नि ती सबै कुराको निम्ति चाहिँ उहाँले सहनु भयो क्या त्यो कुरा चाहिँ। अब हेर्नुहोस् है, जुन कुरा मानव जातिले पाउनु पर्ने हो त्यो कुरा येशु ख्रिस्टले सहनु भयो भने, अब त्यो येशु ख्रिस्टले सही सक्नु भएको छ भने फेरि त्यो मानव जातिलाई चाहिँ नि अब न्याय गर्दा चाहिँ सिधै हो न्याय गरेर सिधै नरकमा हालिदिनु, त्यो के धार्मिक न्याय हो र? अब उदाहरणको लागि है, उदाहरणको लागि यहाँ यहाँ तपाईँलाई म एउटा उदाहरण बताउन चाहन्छु। यो चाहिँ गल्फ कन्ट्रिजहरूमा होइन, खाडी मुलुकहरूमा चाहिँ यस्तो एउटा प्रथा रहेछ। त्यो प्रथा चाहिँ के रहेछ भने, यदि कुनै मानिसले चाहिँ एकदमै गलत काम गर्यो भने है, यसरी चाहिँ मानिसहरूको बिचमा चाहिँ सबै मानिसहरूको बिचमा चाहिँ राख्ने, अनि उसलाई चाहिँ के गर्ने त भन्दा उसको पछाडि चाहिँ नि लट्ठीले ड्याम ड्याम हान्ने क्या, एकदमै एकदमै साह्रो ले चाहिँ उसलाई चाहिँ हान्ने गर्दो रहेछ। अब हेर्नुहोस् है, यो व्यक्तिले नि उदाहरणको लागि चाहिँ त्यो गलत काम गरेको कारणले गर्दा चाहिँ उसले 5 लट्ठी खानुपर्ने थियो। सुन्नुहोस् है, 5 लट्ठी खानुपर्ने थियो, तर यो यस्तरी हानिँदो रहेछ कि यो 1 लट्ठी 2 लट्ठी हान्दै गर्दाखेरि नि एकदमै मानिस चाहिँ शिथिल अवस्थामा पुग्ने रहेछ, एकदमै दुख्ने एकदमै पीडा हुने के। अब यो अवस्थामा यो व्यक्तिले चाहिँ 2 लट्ठी खायो, हो, 2 लट्ठी खाँदै गर्दा चाहिँ एकदमै शिथिल अवस्थामा पुग्यो भने, अब उसको साथीले चाहिँ ऊ चाहिँ मेरो साथी एकदमै गाह्रो भएको छ उसलाई, उसको सट्टा अब बाँकी उसले खानुपर्ने 3 लट्ठी हो, त्यो 3 लट्ठी चाहिँ म खान्छु मलाई हान्नु भनेर चाहिँ भन्यो अरे, र त्यो उसको साथीले 3 लट्ठी पनि खायो अरे। हो, अब 3 लट्ठी उसको साथीले उसको सट्टामा खाइसकेको छ, अब फेरि त्यही मान्छेलाई चाहिँ फेरि अझ बाँकी छ 3 लट्ठी भनेर हान्यो भने त्यो के धार्मिक न्याय हुनेछ? बिल्कुलै हुने छैन। त्यस्तै यीशु ख्रिस्टले मानव जातिले जुन कुरा पाउनु पर्ने थियो हो, त्यो कुरा चाहिँ यीशु ख्रिस्टले चाहिँ मानव जातिको सट्टामा चाहिँ यीशु ख्रिस्टले लिइसक्नु भइसकेपछि, अब फेरि मानव जातिलाई चाहिँ अब त्यही हो कुरालाई चाहिँ दिनु, के त्यो धार्मिक न्याय हुँदछ त? बिल्कुलै हुँदैन। यसै कारणले गर्दाखेरि बाइबलले के बताउँदछ त भन्दा, येशु ख्रिस्ट चाहिँ संसारलाई दोषी ठहराउनको निम्ति आउनु भएको होइन। तर किन आउनु भयो त येशु ख्रिस्ट भने, उनीहरूले चाहिँ मुक्ति पाओस् भनेर चाहिँ येशु ख्रिस्ट आउनु भयो। बुझ्दै हुनुहुन्छ? योहन्ना 3:17 पढिदिनुहोस् त विनोद ब्रदर।
किनभने संसारलाई दोषी ठहराउनको निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भन्नलाई प्रभुले आफ्ना पुत्रलाई संसारमा पठाउनु भयो।
हेर्नुहोस् त, दोषी ठहराउन आउनु भएको होइन, तर के गर्न आउनु भएको त भन्दाखेरि संसारले मुक्ति पाओस् भनेर नै परमेश्वरले चाहिँ आफ्नो पुत्रलाई चाहिँ पठाउनु भयो। के गर्न पठाउनु भयो? मुक्ति पाओस् भनेर चाहिँ हो संसारमा यीशु ख्रिस्टलाई चाहिँ परमेश्वरले पठाउनु भएको हो। अब त्यसो हो भने हो, मानिसले पाउनुपर्ने कुरा यीशु ख्रिस्टले पाइसक्नुभयो, यीशु ख्रिस्टले भोग्नुभयो, त्यो लिनुभयो भने अब के छ त भन्दा, मानव जातिको निम्ति परमेश्वरको चाहिँ एउटा एकदमै असल हो योजना छ, क्या असल योजना छ। अनि त्यो योजना चाहिँ के हो त भन्दाखेरि ऱ्यान्सम हो, ऱ्यान्समको इफेक्ट हो, क्या ऱ्यान्सम भनेको के हो त, हामीले पहिला अध्ययन गऱ्यौँ छुटकाराको मोल। अब छुटकाराको मोलले गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि नि, सारा मानव जातिहरू चाहिँ के हुनेछन् त भन्दाखेरि पुनरुत्थान हुनेछन्। जसरी पहिलो कोरन्थीको पुस्तकमा लेखिएको छ, आदममा सबै मर्छन् हो, इन एडम अल डाई, आदममा सबै मर्छन् भने ख्रिस्टमा सबैको के हुनेछन्, पुनरुत्थान हुनेछन् हो। जुन कुरा चाहिँ के गर्नुभयो, यीशु ख्रिस्टले भोग्नु भइसकेपछि चाहिँ के भयो त, अब उनीहरू सबै यस मानव जातिको पाप चाहिँ के भएको छ, क्षमा भएको छ हो, तब उनीहरू चाहिँ के भयो, अब पुनरुत्थान उनीहरूको चाहिँ हुनेछ भनेर चाहिँ बाइबलले बताउँदछ। अब पुनरुत्थान भएपछि के गर्ने त, त्यसो भए जब पुनरुत्थान हुँदछ त्यस पश्चात चाहिँ के गर्नु हुनेछ त भन्दा, यीशु ख्रिस्टले शैतानलाई चाहिँ 1,000 वर्षको निम्ति चाहिँ बाँध्नु हुनेछ, जुन कुरा हामी प्रकाश 20:1-3 पदमा हामी पाउँदछौँ। हाम्रो श्रेष्ठ नीता पढिदिनुहोस् त।
अनि मैले एकजना स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखेँ, जसको हातमा थाह कुण्डको चाबी र एउटा ठुलो साङ्ला थियो। 2 पद, अनि तिनले त्यस अजिङ्गरलाई, त्यस पुरानो साँपलाई पक्रे जो दियाबालास र शैतान हो, र त्यसलाई 1,000 वर्षको लागि बाँधे।
हजुर,
तिन
यति
पद अनि
धन्यवाद धन्यवाद सुनिता, यति। अब यहाँ के लेखिएको छ, शैतान हो र त्यसलाई 1,000 वर्षको लागि बाँधे, भनेपछि के हुनेछन् त भन्दा, जब यसो ख्रिस्टको दोस्रो आगमन हुँदछ त्यस पश्चात सारा मानिसहरूको चाहिँ के हुनेछ, बौरी उठाइ हुनेछ, बौरी उठाइ हो। अनि त्यहाँ चाहिँ के हुनेछ त भन्दाखेरि, त्यो 1,000 वर्षमा चाहिँ नि के हुनेछ, यसो ख्रिस्टले चाहिँ शैतानलाई चाहिँ 1,000 वर्षको निम्ति बाँध्नुहुन्छ। अब किन बाँध्नुहुन्छ त 1,000 वर्षको निम्ति, किनभने हामीलाई थाहा छ दोस्रो क्रान्ति 4:4 के लेखिएको छ त भन्दाखेरि, हो यही संसारको देवले नै मानिसहरूले चाहिँ नि सुसमाचारलाई विश्वास नगरून् भनेर उनीहरूको आँखामा चाहिँ पट्टी लगाइदिएको छ हो, उनीहरूका मनका आँखा मनहरूलाई चाहिँ अन्धो बनाइदिएको छ भनेर चाहिँ यहाँ बाइबलले हामीलाई प्रष्ट रूपमा बताउँदछ हो। यसै कारणले गर्दाखेरि चाहिँ के हुनेछ, त्यो 1,000 वर्षभरि यो शैतान दियावलसलाई चाहिँ हो, संसारको दूतलाई चाहिँ के गरिने, देवलाई चाहिँ 1,000 वर्षको लागि बाँधिने छ हो। अब के हुनेछ त, 1,000 वर्ष बाँधिँदै गर्दाखेरि चाहिँ अब त्यो कुरा हामी यसैया 26:9 हामी पाउँदछौँ। ब्रदर विनोद पढिदिनुहोस् त।
रातको समयमा आफ्नो मनले मैले तपाईँको चाहना गरेको छु, बिहानै म लुप्त भएको मेरो आत्माले म तपाईँको खोजी गर्नेछु, किनकि जब तपाईँका न्यायहरू पृथ्वीमा प्रकट हुन्छन् तब संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।
आमेन, हुन्छ, धन्यवाद। हेर्नुहोस् है, यहाँनिर मैले हाइलाइट गरेको छु हो, किन त दोस्रो अंशलाई हेर्नुभयो भने त्यहाँ के लेखिएको छ, किनकि जब तपाईँका न्यायहरू पृथ्वीमा प्रकट हुन्छन्, न्याय हो, अघि मैले 1,000 वर्ष भनेर भन्दै गर्दाखेरि त्यो 1,000 वर्षसम्म नै हुने हो नि त, होइन न्याय, किनभने यीशुको निम्ति एक दिन भनेको 1,000 वर्ष हो। अब त्यो न्यायहरू पृथ्वीमा प्रकट हुँदै गर्दाखेरि के हुन्छ भनेर लेखिएको छ, हेर्नुहोस् त यहाँ, संसारका बासिन्दाहरूले अधार्मिकता सिक्नेछन् भनेर लेखेको छ यहाँनिर। श्रेष्ठ नेता विनोद ब्रदर, त्यो लेखेको छ यहाँनिर।
के भन्नुभयो?
अधार्मिकता सिक्नेछन् भनेर लेखिएको छ, न्यायको न्यायहरू हुँदै गर्दाखेरि पृथ्वीमा।
छैन,
धार्मिकता चाहिँ सिक्नेछन् भनेर लेखिएको छ नि त, होइन। हेर्नुहोस् है, किन त धार्मिकता मानिसहरूले त्यो समयमा चाहिँ सिक्नेछन् त भन्दाखेरि, यो समयमा त संसारको देवले के गरिदिएको छ सुसमाचार नबुझुन् भनेर सारा मानिसमा, संसारको मानिसहरूमा चाहिँ आँखामा पट्टी लगाइदिएको छ। समझ अन्धो भएको छ, बुझ्न नसकेको अवस्था छ। तर जब यीशु ख्रिस्टले त्यो शैतानलाई 1,000 वर्षको निम्ति उहाँले बाँध्नुहुन्छ नि, बाँधिसकेपछि त्यो शैतानले त्यहाँ काम गर्न पाउँदैन। यो बाँध्ने भनेर साँच्ची के बाँध्ने होइन भनेर अस्ति नै हामीले हेरिसकेका छौँ। हो, उसले काम गर्न नपाउने हुँदछ क्या। अनि त्यो समयमा चाहिँ के हुनेछ त भन्दा, शैतानले चाहिँ अब सबै मानिसहरूको समाजलाई अन्धो बनाउन नसक्ने भइसकेपछि चाहिँ के हुन्छ, ती समयमा मानिसहरूले चाहिँ धार्मिकता चाहिँ सिक्नेछन्। अनि बाइबलले मज्जाको कुरा हामीलाई के बताउँदछ भने, त्यस दिनमा चाहिँ बहिराहरूले चाहिँ पुस्तकका शब्दहरू सुन्नेछन् भनेर लेखिएको छ, हो, अनि अन्धाहरूले चाहिँ देख्ने छन् भनेर लेखिएको हामी पाउँदछौँ, जुन कुरा यसैया 29:28 हामी पाउँदछौँ। अनि यो 23 दिन भनेको चाहिँ कुन दिन हो त भन्दाखेरि, त्यो न्यायको दिन, त्यो 1,000 वर्षको राज्यमा, हो, 1,000 वर्षको अवधिमा चाहिँ नि के हुनेछ त, बहिराहरूले पुस्तकका कुराहरू सुन्नेछन्। अब हेर्नुहोस् है, सबै मानिसहरू बहिरा छन् र शाब्दिक अर्थमा लिने हो भने त यहाँ के हुनु पर्दछ, सबै मानिसहरू बहिरा, कसैले कानै नसुन्ने भन्ने अर्थ लाग्दछ। त्यो त होइन, त्यो त हुँदैन। त्यसो भए यो कस्तो बहिरा हो त, होइन? अनि अन्धाहरूले आँखा देख्ने छन् भनेर अब भनिएको छ, अब साँच्चै के यो शाब्दिक अर्थमा लिने हो भने त सबै अन्धा हुनुपर्ने हुँदछ, सबैजना अन्धा छन् र छैनन्। त्यसो भए यो के लेखिएको हो त भनेर भन्दै गर्दाखेरि, यीशु ख्रिस्टले नयाँ करारमा पनि बोल्नु भएको छ। उहाँले के बोल्नु भएको छ त भन्दाखेरि, तिनीहरूका कान छन् तर सुन्दैनन्, तिनीहरूका आँखा छन् तर देख्दैनन् भनेर उहाँले भन्नुभएको छ। अब कान त छ, हो, कान त छ क्या, शारीरिक कान त छ, तर सुन्दैनन् भनेर भन्दै गर्दाखेरि चाहिँ त्यो बुझ्न सक्दैनन्, आत्मिकी कान के, आत्मिक कुराहरू चाहिँ बुझ्न सक्दैनन् भनेर भनेको। अब आँखाहरूले पनि त्यही हो, आँखाहरू त छ, शारीरिक आँखा त छ, तर त्यो आँखाले देख्दै गर्दाखेरि चाहिँ बुझ्न सक्दैन कि, त्यो आत्मिकी आँखा समझ शक्ति चाहिँ छैन भनेर भन्न खोजिएको। यसै कारणले गर्दाखेरि यो यसैया 29:18 भनेको चाहिँ, त्यस दिनमा बहिराहरूले पुस्तकका शब्दहरू सुन्नेछन् भने, यो पुस्तक चाहिँ के हो त, बाइबलका शब्दहरू चाहिँ सुन्नेछन्, हो, बहिराहरूले। भन्नुको मतलब के हो, कान त छ तर समझ शक्तिले पनि उनीहरूले चाहिँ सुन्न सक्छन् है। धमिलोपनबाट र अन्धकारबाट अन्धाहरूका आँखाहरूले देख्ने छन् भनेर भनेको छ, जुन अहिले यो संसारको देवले चाहिँ के बनाइदिएको छ त, आँखामा पट्टी लगाइदिएको छ, हो, यो आँखामा पट्टी लगाइदिएको भनेर भन्दै गर्दाखेरि, यसो हामीले अरू मान्छेहरूलाई हेऱ्यौँ भने साँच्चै के उनीहरूको आँखामा पट्टी लगाएको हामी देख्छौँ त, शाब्दिक भाषामा लिने हो भने। विनोद ब्रदर, सिस्टर अनिता,
छैन सर, छैन।
देख्दैनौ नि, होइन र? अब यो आँखामा पट्टी लगाइदिएको, अन्धोपन बनाइदिएको भनेको चाहिँ के हो त भन्दा, यो चाहिँ समझ शक्तिकै कुरा हो के, बुझ्दै हुनुहुन्छ? हो, भने चाहिँ त्यो समझ शक्तिहरू पनि के हुनेछ त भन्दाखेरि खोलिने छ, र उनीहरूले चाहिँ देख्ने छन्, उनीहरूले चाहिँ सत्यताका कुराहरूलाई चाहिँ बुझ्ने छन्। कहिले? 23 दिनमा। अब यो 23 दिन कुन दिन हो भने, 1,000 वर्षको अवधिमा, हो, यीशु ख्रिस्टको न्यायको दिनहरूमा चाहिँ के गर्नेछन्, मानिसहरूले देख्नेछन्। अब यसैया 29:24 पनि त्यही कुरा हामी लेखिएको हामी पाउँदछौँ। यहाँ चाहिँ के भनेको छ भने, गनगनाउनेहरूले, अब हेर्नुहोस् है, अहिलेसम्म यहाँसम्म आइपुग्दै गर्दाखेरि नि हामीले धेरै बाइबलका सत्यताहरूलाई चाहिँ हामीले बुझ्ने मौका हामीले पायौँ है। जस्तै ऱ्यान्सम, ऱ्यान्सम ऱ्यान्सम के हो त, छुटकाराको मोल, छुटकाराको मोल भनेको चाहिँ के हो त, आदममा सबै मर्छन् भनेको, हिन्दू मुस्लिम सिख जैन बुद्धिस्ट जति 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 मानिसहरू छन् सबैजना मर्छन् के, किनकि आदमले पाप गर्दै गर्दाखेरि त त्यहाँनिर हिन्दू मुस्लिम भनेको नै कुरा छुट्टेकै थिएन, सबै हाम्रो पुर्खा नै, सबै मानव जातिको पुर्खा नै आदम नै हुन्, हो, आदमले पाप गर्दै गर्दा सारा मानिस मर्छन् भने, अनि यीशु ख्रिस्टले त्यो छुटकाराको मोल तिर्नु भएपछि ख्रिस्टमा सबै जीवित पारिने छन् भनेर भन्दै गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ त्यो जीवित पारिने चाहिँ ख्रिस्टियनहरू मात्र हुन् भनेर चाहिँ भन्ने गरिन्छ। तर बाइबलै अनुसार हामीले हेर्ने हो भने त आदममा सबै मर्छन् भनेपछि ख्रिस्टमा सबै जीवित पारिने छन् भनेर भन्दै गर्दा यो सबैमा क्रिस्चियनहरू मात्र होइन तर सारा मानव जाति हिन्दू होस् मुस्लिम होस् बुद्धिस्ट होस् जैन होस् अथवा धर्मै नमान्ने व्यक्तिहरू हुन् ती सबै मानिसहरू चाहिँ ख्रिस्टमा चाहिँ बौरी उठ्छन् कि हेर्नुहोस् त यस्तो अद्भुत हामीले के पाएका छौँ त भन्दा सत्य हामीले पाएका छौँ क्या बाइबलबाट यो सत्यता धेरै मानिसहरूले सुन्दै गर्दा कहाँ हुन सक्छ यस्तो यस्तो कहाँ हुन्छ भनेर चाहिँ धेरै गनगनाउने पनि गर्दछन् कि होइन अनि यस्तै अब हामीले पहिलो संसार त्यस पश्चात हेर्नुहोस् त दोस्रो संसार तेस्रो संसार हुन्छ पहिलो संसारमा के भए दोस्रो संसारमा है के भएर हुँदैछन् र तेस्रो संसारमा के हुनेछ यी सबैको कुराको चाहिँ हामीले सत्यता हामीले पाएका छौँ हो फिफ्थ युनिभर्सल किङडम भनेर हामीले हेऱ्यौँ त्यो भनेको पाँचौँ विश्वव्यापी हो संसार माफ गर्नु होला साम्राज्यको विषयमा हामीले अध्ययन गऱ्यौँ त्यसपछि एकदमै अति पवित्र विश्वास भनेको के हो भन्ने कुरालाई हामीले अध्ययन गऱ्यौँ हो अनि त्यसपछि धेरै धेरै कुराहरूलाई चाहिँ हामीले अध्ययन गरिसकेका छौँ अनि अध्ययन गर्दै गर्दाखेरि चाहिँ धेरै मानिसहरूले चाहिँ यस्तो कहाँ हुन्छ भनेर गुनगुनाउनु भएको छ तर ती दिनमा चाहिँ के हुनेछ त हेर्नुहोस् त गुनगुनाउनेहरूले पनि शिक्षा सिक्ने छन् कि हो सत्यता त सुन्नै पर्ने हुन्छ अनि त्यो दिनमा चाहिँ शिक्षा सिक्ने छन् भनेर चाहिँ बाइबलले हामीलाई बताउँदछ अब यो 1000 वर्षमा चाहिँ के हुँदछन् त भने है जुन मानिस मानव जातिहरू चाहिँ पापमय अवस्थामा तल अवस्थामा चाहिँ खसेका छन् यो अवस्थाबाट चाहिँ उनीहरू आज्ञा पालन गर्दै 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 जाँदा परमेश्वरको वचनलाई सुन्दै 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 जाँदै गर्दाखेरि चाहिँ उनीहरू के हुनेछन् उनीहरू चाहिँ यसरी माथिल्लो लेभलमा क्या जुन खस्केको लेभल छ नि त्योबाट चाहिँ उनीहरू माथि एउटा सिद्धतामा चाहिँ उनीहरू आउने छन् अब त्यसो हो भने न्यायको कुरा चाहिँ यहाँ के भयो त अब यीशु ख्रिस्ट आउनुहुनेछ हो यीशु ख्रिस्ट आउनु भइसकेपछि त्यहाँ के हुनेछन् यीशु ख्रिस्टले 1000 वर्षको लागि शैतानलाई बाँध्नु हुनेछ सारा मानव जातिको बौरी उठाइ हुनेछ त्यो बौरी उठाइ भइसकेपछि के हुनेछन् उनीहरूले सत्यताको ज्ञानका कुराहरू उनीहरूले सिक्नेछन् अनि बिस्तारै उनीहरू पर्फेक्सनतर्फ सिद्धतातर्फ बढ्नेछन् यो चाहिँ कहिले कति समयसम्म हुनेछ 1000 वर्ष अब हेर्नुहोस् है अब यहाँनिर फेरि अदनकै बगैँचामा हामी जाउँ अदनको बगैँचामा हामीले हेऱ्यौँ नि होइन त्यस पश्चात उनीहरूको चाहिँ के भयो त भन्दा परमेश्वरले नखाऊ भन्नुभयो फललाई हो त्यस पश्चात उनीहरूको परीक्षा सुरु भयो परीक्षा हुँदै गर्दाखेरि चाहिँ उनीहरूले के गरे त्यो फल खाए हो उनीहरू त्यो परीक्षामा चाहिँ के भए फेल भए त्यस पश्चात चाहिँ के भयो निर्णय भयो हो अदनको बगैँचाबाट उनीहरू पर गए परमेश्वरले निकालिदिनु भयो र स्वारै सारा मृत्यु आयो भनेर हामीले हेरिसकेका छौँ त्यस्तै यहाँनिर के हुनेछ त भन्दाखेरि नि त्यस पश्चात सुन्नुहोस् है त्यस पश्चात अब के हुनेछ उनीहरूलाई ज्ञानका कुराहरू सत्यताका कुराहरू पनि दिए अब त्यस पश्चात बल्ल उनीहरूको चाहिँ के हुनेछ परीक्षण हुनेछ क्या कसको मानव जातिको परीक्षण हुनेछ परीक्षण कसरी हुन्छ त भन्दाखेरि नि बाइबलमा हामीले के कुरा प्रष्ट बताउँदछ भने अघिकै हामीले माफ गर्नु होला प्रकाश 20 पदमा हामीले 20 अध्यायमा हामीले हेर्दछौँ भने 1000 वर्षपछि चाहिँ नि शैतानलाई चाहिँ नि केही समयको लागि चाहिँ छोडिने छ भनेर लेखिएको छ क्या अब किन छोडिने त भन्दाखेरि नि अब हेर्नुहोस् है उनीहरूलाई सत्यता पनि दियो हो समझ शक्ति उनीहरूको खोलिसकेको छ अब उनीहरू धार्मिकताको कुरामा हिँड्छन् कि शैतानको बहकाउमा परेर पाप गर्छन् अब त्यहाँनिर चाहिँ उनीहरूको के हुनेछ परीक्षण हुनेछ क्या अनि त्यो परीक्षणमा जो पास हुन्छन् उनीहरू जीवनमा जान्छन् भने जो फेल हुन्छन् उनीहरू मृत्युमा जाँदछन् अब हेर्नुहोस् है अदनको बगैँचामा भएको न्याय र जुन मानव जातिको न्याय हुँदछ त्यो चाहिँ उस्ता उस्तै हामी बाइबलमा देख्न पाउँदछौँ कि अनि यो चाहिँ के हो त प्रारूप र प्रतिरूप हो भनेर पनि हामी देख्न सक्दछौँ जस्तै हामीले हेर्दछौँ भने जब आदमलाई परमेश्वरले सिद्ध बनाउनु भएको थियो आदमले के गरे पाप गरे त्यस पश्चात पाप गरेको हो नि होइन परमेश्वरले सिद्धतामा बनाउनु भएको थियो त्यस्तै मानव जाति पनि के हुनेछ त्यो 1000 वर्षको अवधि दिँदै गर्दाखेरि चाहिँ उनीहरू पनि हो बिस्तारै बिस्तारै परमेश्वरको वचनका ज्ञानका कुराहरूमा आउँदै गर्दा चाहिँ सिद्धतातर्फ चाहिँ जाने अवस्था ओके यो चाहिँ अब हेर्नुहोस् है, अर्को परमेश्वरले चाहनु भएको अदनको बगैँचामा आज्ञाकारिता नै थियो, तिमीहरूले यो फल नखानु, फल नखानु। त्यस्तै हजार वर्षको अवधिमा पनि नि के नै चाहनुहुन्छ परमेश्वरले भन्दा आज्ञाकारितालाई नै उहाँले चाहनुहुन्छ। अब हेर्नुहोस् है, आदमले हब्बाले त्यो फललाई नखाएको भए उनीहरू चाहिँ के हुने थियो, उनीहरूको इनाम भनेको जीवन हो, मृत्यु आउँदै आउँदैन थियो। त्यस्तै त्यो हजार वर्षको समयमा नि उनीहरूले चाहिँ आज्ञाकारितामा उनीहरू हिँडि बस्छन् भने उनीहरूको इनाम पनि के नै छ, जीवन नै इनाम हो। अब हेर्नुहोस् है, यो अदनको बगैँचामा भएको न्यायको पनि के त्यो सुरुवात र अन्त्य थियो भने यसको पनि सुरुवात र अन्त्य हुनेछ। अब फरक एउटै मात्र कुरा हुनेछ, त्यो भनेको अनुभव। जस्तै आदमलाई पाप गर्दै गर्दाखेरि चाहिँ नि के हुँदछ, पाप पश्चात चाहिँ पाप गरिसकेपछि चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ नि आदमलाई बिल्कुलै थाहा थिएन कि, ऊ चाहिँ अनभिज्ञ थिए। तर मानव जातिलाई चाहिँ नि पाप गरिसकेपछि चाहिँ पापको ज्याला के हो, पाप गरी पश्चात के हुँदछ, पापको प्रतिफलहरू नि मानव जातिलाई चाहिँ बिल्कुलै थाहा छ। बुझ्दै हुनुहुन्छ? र बिल्कुलै यो थाहा भएको कारणले गर्दाखेरि नि यो न्यायमा नि यो मानव जातिलाई चाहिँ अझ सहज हुनेछ क्या। किन? किनभने पापको फल के हो भन्ने कुरा त आफैले भोगिसकेका छन्। यसै कारणले गर्दाखेरि हामीले पाठ 10 परमेश्वरले दुष्टतालाई किन अनुमति दिनुहुन्छ भन्ने अध्ययनमा हामीले अध्ययन गरिसकेका छौँ कि हो, त्यहाँनिर उनीहरूले जुन फल खायो त्यो फल चाहिँ के थियो, असल र खराब हो, असल अनि खराब। भनेपछि अहिले चाहिँ मानव जातिले त्यो फलको चाहिँ खराबको पोर्सनलाई, क्या खराबको पाटोलाई चाहिँ नि उनीहरूले चाखिराखेका छन् भने, तर जब यो हजार वर्षको समय आउँदछ नि त्यो समयमा चाहिँ उनीहरूले चाहिँ असल कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ त्यो समयमा चाहिँ उनीहरूले अनुभव गर्नेछ। अहिलेको अनुभव चाहिँ के हो, खराबको अनुभव चाहिँ नि मानव जातिले चाहिँ गरिराखेका छन् हो। अनि परमेश्वरले चाहिँ यही कुरा एक्सपिरियन्स के अनुभव गर्नको निम्ति चाहिँ नि यो कुरा चाहिँ हामीलाई दिनुभएको भन्ने कुरालाई पनि हामीले अध्ययन गरिसकेका छौँ। अब हेर्नुहोस् है, यो समयमा अब के कस्तो हुनेछ त होइन भन्ने कुरा हामी यसै या 65:20 हामी हेर्नेछौँ। हाम्रो सिस्टर निता पढिदिनुहोस् त 65:20, यसै या 65:20।
त्यहाँ थोरै दिन मात्र बाँच्ने दुधी बालक र आफ्नो आयु पुरा नगर्ने वृद्ध मानिस फेरि कहिले कहिले हुने छैनन्, किनकि ठिटाधरी 100 वर्षको भई मर्नेछ, तर 100 वर्षको पापी मानिस
हजुर श्रापित हुनेछ। धन्यवाद। अब हेर्नुहोस् है, यहाँनिर त्यो त्यो दिनमा हेर्नुहोस् है, त्यो हजार वर्षको अवधिमा नि त्यो न्यायको समयमा यहाँ के हुनेछ भनेर लेखेको छ भने, दुधे बालक हेर्नुहोस् है, त्यहाँ थोरै दिन मात्र बाँच्ने दुधे बालकको कुरा गरेको छ, आयु पुरा नगर्ने वृद्ध मानिसको कुरा गरेको छ, र अनि यहाँ ठिटाधरी 100 वर्ष भई मर्नेछ भनेर यहाँ लेखिएको हामी पाउँदछौँ क्या। अब यसको अर्थ चाहिँ के हो त भन्दाखेरि नि, ठिटा हो, ठिटाधरी जो व्यक्ति हुन्छ नि उनीहरू जब चाहिँ त्यही अवस्थामा पुनरुत्थान हुँदछन्, त्यो पुनरुत्थान भनेको चाहिँ कस्तो त भन्दा, जुन अवस्थामा उनीहरूको मृत्यु, मानिसहरूको मृत्यु भएको थियो त्यही अवस्थामा नै पुनरुत्थान हुनेछ, त्यही अवस्थामा नै उनीहरू बिउतने छन् हो। रेजुरेक्सन भनेको अर्थ हामीले त्यहाँ बाइबलमा पहिलो पाठमा नै, दोस्रो पहिलो पाठमा नै हामीले त्यो कुरालाई हेरिसकेका छौँ। त्यही अवस्थामा, त्यही मनस्थितिमा, के मानव जुन मनस्थितिमा, जुन अवस्थामा उनीहरू मरेका थिए, त्यही अवस्थामा चाहिँ उनीहरू के हुने हो त भन्दाखेरि, उनीहरूको चाहिँ बौरी उठाइ होइन, उनीहरू चाहिँ बिउताउने हो। अब त्यो समयमा चाहिँ नि कम से कम पनि सुध्रिनको निम्ति परमेश्वरले 100 वर्ष चाहिँ दिनुहुने रहेछ क्या। तर यहाँ के लेखेको छ, तर 100 वर्षको भएर पनि पापी मानिस श्रापित हुनेछ। अब हेर्नुहोस् है, अब जो व्यक्ति चाहिँ 100 वर्षको हुँदै गर्दाखेरि चाहिँ उनीहरू मर्दछन् भने चाहिँ उनीहरू श्रापित हुनेछ। किन त, किन श्रापित भने, अब हेर्नुहोस् है, यो हजार वर्षको अवधि हो नि, 100 वर्षसम्म समय दिँदै गर्दाखेरि, उनीहरूलाई त्यो अवधि दिँदै गर्दाखेरि, सुध्रिने मौका परमेश्वरले दिँदै गर्नु हुँदाखेरि पनि उनीहरू सुध्रेनन् भने चाहिँ 100 वर्ष पश्चात चाहिँ उनीहरू सिधा मृत्युमा जानेछन् कि। 1000 वर्ष पनि उनीहरूको कम्प्लिट हुँदैन। त्यसै कारणले गर्दाखेरि कमसे कम पनि ठिटाधरी 100 वर्षको भई मर्नेछ भनेर चाहिँ यहाँनिर यहाँ लेखिएको हामी पाउँदछौँ कि। कमसे कम एटलिस्ट 100 वर्षको अवधि चाहिँ परमेश्वरले सुध्रिने मौका दिनुहुन्छ। अब सुध्रिँदै गर्दै गर्दाखेरि त बिस्तारै बिस्तारै हुँदै गर्दा त त्यो 1000 वर्षको अवधि नै परमेश्वरले दिनुहुन्छ। तर कसै मानिसले सुध्रिँदै सुध्रिँदैन भने उनीहरू चाहिँ के हुनेछ, त्यस पश्चात नै उनीहरूको मृत्यु हुनेछ। अब यसै यहाँ 65 को हामीले टाइटललाई हामीले हेर्दछौँ भने त्यहाँ नयाँ आकाश नयाँ पृथ्वीका कुरा हामी गरेको हामी पाउँदछौँ कि। नयाँ आकाश नयाँ पृथ्वी हामीले कहिले हुँदछौँ भनेर हामीले हेऱ्यौँ, यो त थर्ड वर्ल्डमा तेस्रो संसारको कुरा चाहिँ यहाँ भइराखेको छ। बुझ्दै हुनुहुन्छ? अब यो कन्टेक्स्ट चाहिँ तेस्रो संसारको हो। अब हेर्नुहोस् है, यहाँनिर अब कसरी छुट्टिन्छन् त अब होइन ती व्यक्तिहरू भन्ने कुरा नि, अब यहाँनिर हामी मत्ती 25 अध्यायमा हामी पाउँदछौँ। अब यहाँनिर चाहिँ एउटा घटना होइन, एउटा दृष्टान्तको रूपमा येशु ख्रिस्टले चाहिँ यी कुराहरू बताउनु भएको छ क्या, न्यायको विषयमा बताउनु भएको छ। अब यो चाहिँ कुन के को विषयमा छ त भन्दाखेरि, यहाँ के कुराहरू चलाउनु भएको छ भने, यहाँ भेडा र बाख्राहरूबाट छुट्याउने अलग गर्ने कुरा उहाँले बोल्नु भएको छ। बुझ्दै हुनुहुन्छ? अनि यहाँनिर के छ त भन्दा तपाईँहरूले यहाँ टिप्न सक्नुहुन्छ र घरमा पनि गएर अध्ययन गर्नुहोस् भनेर मैले अनुरोध गर्न चाहे। र 33 पदमा हामीले हेर्दछौँ भने सर यहाँ के लेखिएको छ भने, भेडाहरूलाई चाहिँ उहाँले आफ्नो दाहिने हातपट्टि राख्नुहुन्छ, बाख्राहरूलाई चाहिँ देब्रे हातपट्टि राख्नुहुन्छ भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। सुन्नुहोस् है, अब यो साँच्चीकै भेडा भनेर भेडाहरू नै साँच्चीकै यो शाब्दिक भेडाहरू भन्न खोजेको होइन, तर यो भेडाहरूले चाहिँ केही एउटा सर्टेन एउटा होइन केही एउटा ग्रुपलाई के एउटा वर्गलाई जनाउँदछ भने, बाख्राले पनि त्यही एउटा वर्गलाई जनाउँदछ। अहिले हामी एकैछिन अन्तिममा हामी चाल पाउँछौँ के हो भन्ने कुरा होइन। अनि दाहिने हाततर्फ राख्नुले चाहिँ उहाँको परमेश्वरले चाहिँ उनीहरूलाई चाहिँ हो फेभर गर्नुभएको कुरा हो, परमेश्वरले चाहिँ अनुग्रह दिनुभएको कुरालाई जनाउँदछ भने, देब्रे हातपट्टिले चाहिँ उनीहरूको के हो त भन्दा अनुग्रह नभएको कुरालाई जनाउँदछ। अब हेर्नुहोस् है, यहाँनिर त्यस पश्चात तपाईँहरूले पढ्न सक्नुहुन्छ 34, 35, 36 हुँदै हुँदै तल तल हामी पढ्दै जान्छौँ भने चाहिँ त्यहाँनिर चाहिँ के लेखेको हामी पाउँदछौँ भन्दाखेरि, हो म चाहिँ के गरेको थिएँ, भोकाएको थिएँ, तिमीहरूले मलाई खाना दिएनौ, म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ, हो म नाङ्गो अवस्थामा थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, हो र त्यसपछि चाहिँ म बिरामी अवस्थामा थिएँ, तिमीहरूले मलाई भेट्न आएनौ, म चाहिँ जेल खानामा परेका थिए, त्यो बेलामा पनि तिमीहरू मलाई भेट्न आएनौ भनेर लेखिएको छ। अब यो यी पदहरू पढ्दै गर्दाखेरि चाहिँ नि, अब यहाँ के कुरा भएको छ त भन्दा, ए हो के गर्नुपर्ने रहेछ त भन्दाखेरि, भोकाहरूलाई भेट्न जानुपर्ने रहेछ। त्यही भएको कारणले गर्दाखेरि के भयो त भन्दाखेरि नि, यो खाना खुवाउने मिनिस्ट्री चाहिँ नि मण्डलीले चाहिँ सुरु गर्न थाले कि। बुझ्दै हुनुहुन्छ? अब म के थिएँ, नाङ्गा थिएँ, तिमीहरूले मलाई लुगा लिएर आएनौ भनेर भनेपछि, ओहो अब लुगा बाँड्नुपर्ने मिनिस्ट्री पनि गर्नुपर्ने रहेछ, सेवकाई गर्नुपर्ने रहेछ भनेर लुगा बाँड्ने सेवकाई पनि सुरु हुन थाल्यो हो। अब जेलमा भेट्न गएनौ, अब जेल मिनिस्ट्री सुरु हुन थाल्यो हो। हेर्नुहोस् त, अनि अब म एकदमै म के थिएँ, मलाई त म बिरामी अवस्थामा थिएँ, तिमीहरू मलाई भेट्न आएनौ, अब हस्पिटल पनि खोल्नुपर्छ, यसरी चाहिँ बुझी आएको हामी पाउँदछौँ हो। हामी ख्रिस्टकोमा है, ख्रिस्टको जनहरू भएको नाताले हामीले गर्नुपर्ने कामहरू हामीले गर्नुपर्दछ। तर के साँच्चीकै यसरी मिनिस्ट्री नै खोल भनेर बाइबलले बताउन खोजेको हो र, कि यही अवधिमा यही समयमा यही कालमा है परमेश्वरले त्यो कुरा गर भन्न खोज्नु भएको हो र, के हो हामी 31 पदमा पढ्दछौँ भने हामी छर्लङ्गै हुँदछौँ। यी सबै कुराहरू चाहिँ कहिले हुने हुन् त, र यसको अर्थ शाब्दिक अर्थ होइन तर यसको अर्थ चाहिँ के हो त भन्ने कुरा हामी बुझ्नेछौँ कि। हाम्रो विनोद ब्रदरलाई 25 को 31 पद पढिदिनु होइन, म अनुरोध गर्न चाहन्छु। मत्ती 25 को 31 पद
मालिक आफ्नो महिमा सर मेरो पढेको सुनिएन।
ए ल हुन्छ हुन्छ अलिअलि अड्किरहेछ सायद इन्टरनेटको समस्या छ जस्तो छ। ठिकै छ हुन्छ धन्यवाद। अब
हजुर
हेर्नुहोस् है टाइटलमा चाहिँ के लेखेको छ विनोद ब्रदर टाइटल पढिदिनुहोस् त यो 31 पद माथि टाइटल छ नि। हजुर मत्ती 25 कै 31 भन्दा माथि एउटा टाइटल छ नि त्यो पढिदिनुहोस् त त्यहाँ के लेखेको छ। हुन्छ त्यो इन्टरनेटमा धेरै समस्या आए जस्तो छ हाम्रो सिस्टर नितालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
पच्चिसको कति भन्नुभयो?
25 को 31 पदको माथि भएको टाइटललाई पढिदिनुहोस्।
प्रभु येशु फेरि आउनुहुँदा सबै जातिहरूको न्याय हुनेछ।
अब हेर्नुहोस् त यहाँ के लेखेको छ टाइटलमै हामी थाहा पाउँछौँ प्रभु येशु आउनुहुँदा सबै मानिस सबै जातिहरूको न्याय हुनेछ। प्रभु येशु ख्रिस्ट आउनु भइसकेपछि मात्र हुने कुराहरू रहेछ क्या यहाँनिर भनेको चाहिँ। म भोका थिएँ तिमीहरू मलाई भेट्न आएनौ भन्ने कुराहरू जति पनि कुराहरू छ नि यी सबै कुराहरू त येशु ख्रिस्टको आगमन पश्चात हुने कुरा के हजार वर्षको अवधिमा हुने कुरा पो रहेछ यो त हो। अनि 31 पदले पनि त्यही कुरा भन्छ हो तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् हो यो त दोस्रो आगमनको कुरा हो। अब त्यसो हो भने यो हजार वर्षमा भोको भयो तिमीहरूले मलाई खुवाउन आएनौ हो नाङ्गा भएको अवस्थामा वस्त्र दिएनौ यो भन्न खोजेको चाहिँ के हो त भनेर भन्दै गर्दाखेरि भोको भनेको चाहिँ के हो त भन्दा शारीरिक हो शाब्दिक भोको होइन तर यो चाहिँ आत्मिक भोको हो। यो चाहिँ भोक चाहिँ के हो त भन्दाखेरि नि जुन मानिसहरू चाहिँ नि जस्तो अवस्थामा थिए त्यस्तै अवस्थामा उनीहरू उठ्दै गर्दाखेरि चाहिँ अब के हुनेछन् त भन्दा उनीहरू चाहिँ शारीरिक खानाको होइन तर आत्मिक खाना जुन चाहिँ बाइबल अनुसार के हो त भन्दाखेरि मत्ती 4 अध्यायमा लेखिएको छ मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ हो। यो खाना भनेको चाहिँ के हो त भन्दाखेरि यो खाना चाहिँ त्यो चाहिँ परमेश्वरको वचनको कुरा हो। तिर्खाउने कुरा यो पनि के हो त पानीले चाहिँ परमेश्वरको वचनलाई जनाउँदछ। यी आउने दिनहरूमा अझै हामी विस्तृत रूपमा हेर्ने नै छौँ। आज हामी कन्टेक्स्ट हामी केमा छौँ त न्यायको दिन यसै कारणले गर्दा न्यायको कुरालाई नै हामीले बढी जोड दिँदै हेरिराखेका छौँ। अब यो पानी यो वचनकै कुरा हो। नग्न अवस्था यो के हो त यो भनेको चाहिँ पापमय स्वभावमा जस्तो अवस्थामा मरेका थिए त्यही अवस्थामा उनीहरू बिउताइने हो भने चाहिँ त्यो पापमय स्वभावमा भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूको वस्त्र चाहिँ के छन् त फोहोर छन्। त्यो चाहिँ के हो त धार्मिकताको वस्त्रको विषयमा कुरा गरिएको हो। बिरामी अवस्थामा थिए जेलमा थिए भने के हो त बिरामी पापमय अवस्थाको कारणले गर्दाखेरि पापमय अवस्थामा एकदमै डुबेको हो कठिन अवस्थाहरूमा बिरामी जस्तै अवस्था जेल पापमय अवस्थामा उनीहरू बाँधिएको अवस्था लाई चाहिँ जनाउँदछ। बुझ्दै हुनुहुन्छ? अनि अनि यो समयमा चाहिँ के हुनेछ त भन्दाखेरि नि हेर्नुहोस् है भेडाहरूले चाहिँ जुन भेडा वर्ग भनेको चाहिँ के हो त भन्दाखेरि उनीहरू नम्र स्वभावका व्यक्तिहरूले ती व्यक्तिहरूले चाहिँ के गर्नेछन् त भन्दाखेरि ती है मानिसहरूलाई चाहिँ के गर्नेछन् भन्दाखेरि धार्मिकताको वस्त्र पहिरनलाई मद्दत गर्नेछन् अनि त्यसपछि खुवाउनलाई मद्दत गर्नेछन् पिलाउनलाई मद्दत गर्नेछन् हो बिरामी अवस्थाबाट निको हुनलाई चाहिँ मद्दत गर्नेछन्। अब हेर्नुहोस् है यो चाहिँ के हो त भन्दाखेरि संसारको न्याय हो। अब यो न्यायमा चाहिँ के छ दुई वर्गहरू छन् नि त दुई वर्ग छुट्टेका छन् यो अब भेडाले चाहिँ है जसले चाहिँ अब धार्मिकताको कुराहरूलाई चाहिँ अब लिन्छन् र धार्मिकताको बाटोमा हिँड्ने व्यक्तिहरूलाई चाहिँ यहाँ चाहिँ भेडाले यहाँनिर उल्लेखित गरिएको छ भने जो चाहिँ अब यी कुराहरू दिँदा दिँदा पनि होइन परमेश्वरको वचनका कुराहरू दिँदा दिँदा पनि उनीहरू चाहिँ एकदमै कठोर भएर चाहिँ नि तर्की जाने वर्गलाई चाहिँ यहाँनिर बाख्राको संज्ञा दिएको हामी पाउँदछौँ। अब दाहिने हातमा हुनेलाई चाहिँ के भन्नुभयो त भन्दाखेरि तिमीहरू चाहिँ अब राज्य गर होइन, अनि संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरेको राज्यको अधिकारी हो भनेर लेखिएको छ। अब यो चाहिँ के स्वर्गको राज्य हो यो? स्वर्गमा गएर उनीहरू स्वर्गमा राज्य गर्ने भन्न खोजेको होइन, तर यीशु ख्रीष्ट स्वयंले के प्रार्थना सिकाउनु भएको छ, हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाम पवित्र गरियोस्, तपाईँको राज्य आओस्। तपाईँको राज्य कहाँ आओस्? स्वर्गमा जस्तो छ पृथ्वीमा त्यस्तै पुरा होस् भनेर जुन प्रार्थना गर्न सिकाउनु भएको थियो नि, हो त्यही राज्य यो चाहिँ पृथ्वीमै हुनेछन्। र ती है भेडा वर्गहरू जो चाहिँ धार्मिकताको मार्गमा हिँड्न रुचाउँदछन् तिनीहरू चाहिँ नि यस पृथ्वीको चाहिँ होइन हरेक उसमा चाहिँ उनीहरू के हुनेछन्, राज्य गर्नेछन्, राजाहरू अधिकारीहरू हुनेछन्। तर अब यो चाहिँ न्यायमा है, न्याय गर्दै गर्दाखेरि, किनकि अघि हामी कहाँसम्म आइपुगेका छौँ त हेर्नुहोस् त, के हुनेछ, पुनरुत्थान हुने कुरा छ हो। पुनरुत्थान भइसकेपछि सैतान हजार वर्ष बाँध्ने कुराहरू आए हो, यो न्याय कसरी हुन्छ भनेर हामी हेर्दैछौँ नि होइन। म यहाँ लस्करै म तपाईँहरूलाई बताउन चाहन्छु। अनि त्यसपछि हो उनीहरू चाहिँ पुनरुत्थान भइसकेपछि उनीहरूले वचनका कुराहरू सिक्नेछन्, सुन्नेछन् हो। त्यसपछि केही समयको निम्ति के गर्नेछन्, फेरि शैतानलाई चाहिँ छोडिने छन्। अब छोड्दै गर्दा बल्ल उनीहरूको चाहिँ अब के हुन्छ, त्यो पास हुन्छ कि हुँदैन भन्ने कुरा भइसके पश्चात नि, अब पास हुनेहरूले के गर्ने भयो, यसरी पृथ्वीमा राज्य गर्न पाउने भए, फेल हुनेहरू चाहिँ अब के हुनेछन् त त्यो न्यायमा, उनीहरूलाई चाहिँ के भनेको छ, आगोको भट्टीमा हो, आगो चाहिँ आगोमा हालिदिनु भनेर भनेको छ। अब यो पढिदिनुहोस् त हाम्रो श्रेष्ठ नेता मत्ती 25:41।
त्यसपछि उनले ती देव्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्, हे श्रापितहरू हो, मदेखि त्यस अनन्त आगोभित्र गइहाल जुन आगो चाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ।
धन्यवाद। अब हेर्नुहोस् त हामीले हेरिसकेका छौँ, मैले गत हप्ता पनि नरकको विषयमा हामीले अध्ययन गर्दै गर्दा तपाईँलाई म बताइसकेको छु। हेर्नुहोस् त भेडा भनेको पनि के हो, यहाँ शाब्दिक रूपमा चलाइएको छ, बाख्रा पनि शाब्दिक रूपमा चलाइएको छ भने यो जुन आगो हो नि, यो आगो पनि चाहिँ के हो त भन्दा शाब्दिक नै हो। आगो चाहिँ साँच्चीकै हो नि होइन, अनि त्यसपछि के अरे यो चाहिँ साँच्चीकै, माफ गर्नु होला, आगो चाहिँ साङ्गीतिक होइन, सबै कुरा चाहिँ नि यो चाहिँ शाब्दिक हो भने पो आगो पनि शाब्दिक नै हुन्छ नि त, तर सबै कुरा साङ्गीतिक हो भने आगो पनि साङ्गीतिक नै हो। अब यो आगोको अर्थ चाहिँ के हो त भने प्रकाश 20:14 हामी पाउँदछौँ, यहाँ के लेखेको छ, अनि मृत्यु र नरक आगोको तालभित्र फ्याँकिए, आगोमै फ्याँकिएको छ नि होइन आगो, यो आगो भनेको चाहिँ के रहेछ त, यो दोस्रो मृत्यु हो। बाइबलले प्रष्ट हामीलाई के बताउँदछ भने त्यो आगोको अर्थ चाहिँ के हो, दोस्रो मृत्यु हो। त्यसो हो भने यहाँनिर शैतानलाई हो, त्यसपछि जुन त्यो व्यक्तिहरू त्यो भेडालाई पनि त्यहाँनिर, माफ गर्नु होला, बाख्रालाई पनि हालिन्छ, त्यो हाल्नु भनेको चाहिँ के हो त, दोस्रो मृत्यु हो। अब हेर्नुहोस् है, पहिलो मृत्यु के थियो त, आदमबाट आएको थियो, आदमबाट आएको मृत्युबाट चाहिँ यीशु ख्रिस्टले हाम्रो ज्याला तिरी दिनु भएको कारणले गर्दा चाहिँ सबै मानिसहरू चाहिँ पुनरुत्थान भए हो, पुनरुत्थान भए, पुनरुत्थान भइसके पश्चात पनि उनीहरूले चाहिँ फेरि पाप गरे भने त्यो चाहिँ आदमको पापको कारणले गर्दा उनीहरू मर्ने होइन, उनीहरू चाहिँ आफ्नै पापको कारणले गर्दा मर्नेछन् के। यसै कारणले गर्दा यर्मियाको पुस्तकमा अघि भर्खरै हामीले पढेका थियौँ, त्यस दिनमा जसले पाप गर्छ त्यो नै मर्नेछ भनेर लेखिएको छ नि होइन। हो यो चाहिँ न्यायको हजार वर्षको अवधिमा चाहिँ के हुनेछ, आदमको पापले गर्दा मर्ने होइन, तर त्यो दिनमा जसले पाप गर्छ, जो व्यक्तिले पाप गर्छ उनी मर्नेछ। हो यसरी चाहिँ नि परमेश्वरले चाहिँ के गर्नुहुन्छ त भन्दा न्याय गर्नुहुन्छ। बुझ्दै हुनुहुन्छ, न्यायमा के दुईवटा कुरा हुन्छ भनेर मैले बताएँ, त्यो दुईवटा कुरा के हो, परीक्षण हुन्छ, परीक्षण भएपछि बल्ल निर्णय हुँदछ। हो यो नै चाहिँ के हो त भन्दा बाइबल अनुसार न्याय गरिने कुरा हो। अब छोटकरीमा हामी प्रकाश 20:12 लेखिएको कुरालाई पनि हामी छोटकरीमा हामी हेर्नेछौँ। यहाँनिर चाहिँ नि मानिसहरूको चाहिँ न्याय चाहिँ नि जीवनको पुस्तक अनुसार हुन्छ भनेर चाहिँ यहाँ लेखेको हामी पाउँदछौँ नि होइन, मानिसहरूले भनेको हामी पाउँदछौँ। अब यो कस्तो हो त, यो के हो, हामी यो कुरालाई नि छिटो गरिकन हेर्नेछौँ। प्रकाश बिसको 12 पद विनोद ब्रदर लाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। हेर्नुहुन्छ, धन्यवाद। अब यहाँ हेर्नुहोस् है, यहाँनिर हेर्नुहोस् त, यहाँ बाइबलमा हामीले
हेलो
यहाँनिर हजुर हजुर हामी सुन्दैछौँ मेरो ब्रदर, धन्यवाद। यहाँनिर के लेखिएको छ त भन्दाखेरि, अनि मरेकाहरूलाई साना ठुला है दुवैलाई परमेश्वरको सामु उभिरहेको देखे हो। जोनले चाहिँ है त्यो कुरा चाहिँ देखिराख्नु भएको छ। अनि यहाँ के भनेको छ भने, यहाँ पुस्तकहरू खोलिए, याद गर्नुहोस् है, एउटा चाहिँ पुस्तकहरू खोलिए अनि अर्को एउटा पुस्तक खोलियो भनेको छ क्या। यहाँ चाहिँ दुईवटा पुस्तकहरू छ, सुन्नुहोस् है, एउटा पुस्तकहरू खोलिएको छ प्लुरलमा, प्लुरल भने बहुवचनमा पुस्तकहरू छ है, किताबहरू खोलियो एउटा, अनि अर्को चाहिँ पुस्तक मात्रै खोलियो, बुझ्दै हुनुहुन्छ, एउटा एक वचन के, यो चाहिँ पुस्तक मात्र खोलियो, दुईवटा पुस्तकहरू खोलिएको छ, एउटा पुस्तकहरू एउटा पुस्तक, अनि त्यो पुस्तक चाहिँ के हो, जीवनको पुस्तक हो भनेर लेखिएको छ। हेर्नुहोस् है, अब यो न्याय चाहिँ कसरी के अनुसार भएको यहाँ हामी पाउँदछौँ त, अब हेर्नुहोस् है, अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट, कुनमा, पुस्तकहरूमा, बुझ्दै हुनुहुन्छ, बहुवचनको छ है, लेखिएका कुराहरूबाट तिनीहरूका काम अनुसार मरेकाहरूको न्याय गरियो। अब हेर्नुहोस् है, यहाँनिर चाहिँ नि न्यायको एउटा पुस्तकबाट होइन क्या, एउटा पुस्तक जीवनको पुस्तकबाट चाहिँ न्याय गरिएको होइन, न्याय चाहिँ कुन पुस्तकबाट भएको छ त, पुस्तकहरूबाट चाहिँ नि, पुस्तकहरूबाट चाहिँ के भएको छ, न्याय भएको छ। म यहाँ सोध्न चाहन्छु सिस्टर निता र हाम्रो विनोद ब्रदरले, बुझ्नुभयो विनोद ब्रदर, सिस्टर निता,
बुझ्यौँ।
यहाँ चाहिँ पुस्तकहरू पनि छ अनि एउटा पुस्तक छ, त्यो एउटा पुस्तक चाहिँ जीवनको पुस्तक हो, सुन्नुहोस् है, अनि न्याय चाहिँ नि जीवनको पुस्तकबाट होइन पुस्तकहरूबाट चाहिँ भएको छ क्या, बुझ्दै हुनुहुन्छ, हेर्नुहोस् है, अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट, पुस्तकहरूबाट है लेखिएका कुराहरूबाट चाहिँ के भयो त, न्याय गरियो। अब यो के हो त, यो पुस्तक पुस्तकहरू है के हो, छोटकरीमा हामी हेर्नेछौँ है त। अब हेर्नुहोस् है, यहाँ यहाँ चाहिँ सेतो सिंहासन भनेर देखाएको छ, सेतोले चाहिँ पवित्रता शुद्धतालाई देखा जनाउँदछ र सिंहासनले न्यायलाई जनाउँदछ हो। अब सेतो न्याय, सेतो सिंहासनले शुद्ध न्यायलाई जनाउँदछ। अब यो सानो र ठुलो भनेको चाहिँ के हो त भन्दा, सानोले चाहिँ आफैले आफैलाई नम्र बनाउने कुरा, ठुलो बन्नु भनेको चाहिँ एकदमै गर्व गर्ने, घमण्डी गर्ने, सबै मानिसहरू चाहिँ के भए त भन्दाखेरि, उनीहरू सबै मानिसहरूको चाहिँ त्यहाँनिर सिंहासनमा हो, शुद्ध न्याय गरिने ठाउँमा उनीहरू भेला भए हो। अब पुस्तकहरू खोलियो भनेर भनेको छ नि, जुन यो बहुवचन चलाइएको छ, यो बहुवचन चलाएको पुस्तकहरू चाहिँ बाइबल हो, बुझ्दै हुनुहुन्छ, यो चाहिँ बाइबल हो, जुन यसाया 29:11-12 हामी पाउँदछौँ, यो चाहिँ जुन बाइबल चाहिँ के, त्यो पहिला चाहिँ मोहर लगाएर छाप लगाइएको है, एकदमै मोहर भनेको चाहिँ के हो त भन्दा बन्द थियो, तर यो समयमा चाहिँ के भएको छ, खोलिएको छ क्या। खोलिएको भनेको चाहिँ के हो त भन्दाखेरि, ती व्यक्तिहरूलाई चाहिँ बाइबल चाहिँ के भन्छ, बुझ्नको निम्ति ज्ञानका कुराहरू दिएको छ नि त होइन, हो यो पुस्तकहरू हो क्या, यो चाहिँ बाइबललाई जनाउँदछ। अब यो जीवनको पुस्तक भनेर लेखिएको छ, मलाकी 3:16 प्रष्ट लेखिएको छ है, त्यहाँ चाहिँ त्यसले चाहिँ सम्झनाको पुस्तक भनेर लेखिएको छ, यो चाहिँ के हो त भन्दा, यो चाहिँ परमेश्वरको मन हो क्या, बुझ्दै हुनुहुन्छ, यो जीवनको पुस्तक भनेको चाहिँ परमेश्वरको मन हो। अब तिनीहरूका काम अनुसार र पुस्तकहरूद्वारा न्याय गरियो भन्नुको मतलब चाहिँ के हो त, पुस्तकहरू भनेको बाइबल हो, भनेपछि मानिसहरूको न्याय चाहिँ कस्तो के आधारमा हुने रहेछ त भन्दा, परमेश्वरको वचनको आधारमा चाहिँ उनीहरूको चाहिँ न्याय हुन्छ, र उनीहरूको काम भनेको चाहिँ के हो त भन्दा उनीहरूको हिँडाइ अनुसार चाहिँ न्याय हुन्छ। अब यो चाहिँ के हो त, मैले अघि नै तपाईँलाई बताइसकेको छु, त्यो 1000 वर्षको राज्यमा जब मानिसहरूको पुनरुत्थान हुन्छ, पुनरुत्थान भइसकेपछि शैतानलाई त यीशु ख्रिस्टले 1000 वर्षको निम्ति बाँधि नै सक्नु भएको हुन्छ। अब त्यो समयमा उनीहरूलाई के हुन्छ, परमेश्वरको वचन सुनाइन्छ। त्यही भएर जीवनको पुस्तक होइन, पुस्तकहरू खोलियो भन्नुको मतलब के हो, उनीहरूलाई त्यो ज्ञानहरू दियो, बुझ्दै हुनुहुन्छ, उनीहरूले त्यो ज्ञानहरू पाउनेछन्, ज्ञान गुणका कुराहरू पाउनेछन्। त्यस पश्चात अब उनीहरू कसरी हिँड्छन् त, हो उनीहरूको हिँडाइ काम अनुसार भनेको चाहिँ अब त्यो उनीहरूले पालना गरेका छन्, असल तरिकाले हिँडेका छन् भने उनीहरू जीवनमा जाने भए, खराब तरिकाले हिँड्छन्, उनीहरूको हिँडाइ चाहिँ खराब छन् भने अब के हुने भयो, उनीहरू दोस्रो मृत्युमा जाने भए। हो बाइबलमा चाहिँ यहाँ यसरी यो पदबाट चाहिँ नि यसरी न्याय कसरी हुन्छ भनेर चाहिँ परमेश्वरले बताउन खोज्नु भएको। यसै कारणले गर्दाखेरि न्याय चाहिँ 24 घन्टाको हुँदैन, तर बाइबल अनुरूप हामीले हेर्दछौँ भने न्याय यीशु ख्रिस्टले 1000 वर्ष लिएर चाहिँ गर्नुहुनेछ, किनभने यीशु ख्रिस्टको निम्ति एक दिन भनेको चाहिँ 1000 वर्ष जस्तो हो, क्या बुझ्दै हुनुहुन्छ। हो भने बाइबल अनुसार चाहिँ न्याय चाहिँ यसरी हुँदछ, अनि मलाई आशा छ तपाईँहरूले बुझ्नु भएको छ। परमेश्वरले तपाईँहरूलाई धेरै धेरै आशिष दिनुभएको, र परमेश्वरको वचनमा उहाँले अझै आशिष थपिदिनु भएको हुन्। हुन्छ, यति भन्दै म आजको वचनलाई म यही राख्न चाहन्छु। तपाईँहरूको प्रश्न केही कुराहरू छ भने यस पश्चात तपाईँले सोध्न सक्नुहुनेछ।